यस बिहानीमा यी स्पेनिस मानिसहरूको बीचमा फेरि पनि आउन पाउनु निश्चय नै एउटा सौभाग्य हो र म सोध्छु कि यदि जिमले यो लिँदैछ ओ उसले यो रेकर्ड लिँदैछ। मसँग अझै पनि रेकर्ड छ जुन सानो स्पेनिस कोयरले बनाएका थिए जब म पहिले भाइ गार्सियासँग यहाँ थिए र तिनीहरूले मेरो लागि गाउने त्यो छोटो गीत मैले बिर्से तर ओ मलाई त्यो कति मन पर्थ्यो। र ती नानीहरू अहिले सबै हुर्केका छन् र विवाहित छन्। म उनीहरूबाट अहिले र पहिले सुन्ने गर्थे र म आज बिहान हिँडे र सानो जोसेफलाई देखे र अब यसले वास्तवमै मलाई केही गरेको छ र तपाईँलाई देखेर म निश्चित रूपमा खुसी छु। र अब मसँग एउटा शब्द छ जुन मैले स्पेनिसमा भन्न सक्छु, के तपाईँ सुन्न चाहनुहुन्छ? हालेलुया। म कहिले पनि यो शब्द भुल्ने छैन। एउटा बहिरो महिलालाई मेरो कुरा सुन्नको लागि कोसिस गर्दै थिए। अब मैले यो कुरा सबै गलत भन्छु होला, बुझ्नुभयो, तर मैले सम्झन सक्नेसम्म यो ओए थियो, त्यो सही हो। मलाई सुन्नुहोस् सुन्नुहोस् ओए, र त्यसपछि कहिल्यै नभुल्नु ग्लोरिया ए डियोस। कति सुन्दर। ओ तल राजधानी मेक्सिको सिटीमा गएर तिनीहरूसँग तल बोल्ने अवसर मैले पाएको थिएँ। म कति खुसी थिएँ र म हुने गर्थे। म यहाँ भएपछि फिनल्यान्डमा थिएँ र सधैँ मलाई एउटा सानो फिनिस महिलासँग बोलेको सधैँ सम्झना आउँछ। तिनीहरूले मलाई त्यहाँसम्म लगेका थिए जसलाई तिनीहरूले बेथानी भन्ने गर्छन्। सबै देशको आफ्नै विचार हुन्छ। म के तपाईँले आवाज फिर्ता सुन्दै हुनुहुन्छ? म यसको अति नै नजिक छु। के तपाईँ राम्ररी सुन्न सक्नुहुन्छ? त्यो ठिक छ। यो सानो महिला उनी एउटा प्यारी सानी व्यक्ति थिइन् तर उनी म जस्तै थिइन्। उनी धेरै कुरा गर्न मन पराउँथिन् र दो भाषे उनी साँच्चै नै छिट्टो बोल्थिन् र उनले यसलाई के भन्न चाहेकी थिइन् त्यो कुरा दोभाषेले यसलाई छिट्टो भन्न सक्दैनथे र उनी उभिन्थिन् र उनको अनुहार रातो हुन्थ्यो। उनले भनिन् मैले यो बेबिलोनमा यो ती मानिसहरूको लागि पाएको थिएँ। तर तपाईँलाई थाहा छ मैले ध्यान दिएको छु त्यो सबै चराहरू जुन सबै अङ्ग्रेजीमा गाउँछन्, कुकुरले अङ्ग्रेजीमा भुक्छन्, बच्चाहरू अङ्ग्रेजीमा रुन्छन्। मलाई आश्चर्य लाग्छ कि हामीलाई के भएको छ। तर हामी प्रत्येकले सोच्छौ कि हामी हाम्रो भाषा सहशताब्दीको भाषा हुनेछ, पक्कै पनि हुनेछ। तर हामीहरू जस्तै पवित्र आत्मा पाएका छौँ त्यो सत्य हो, किनकि हामीसँग एउटा स्वर्गीय भाषा छ। हामीसँग भाइरो यहाँ हुनुहुन्छ यस बिहानीमा एकजना कूटनीतिज्ञ वासिङटनबाट। मलाई लाग्छ उहाँले 5 या 6 जना राष्ट्रपतिको अधीनमा काम गर्नुभएको छ, 7 जना राष्ट्रपति। र तपाईँलाई थाहा छ म यसमा उभिदा कस्तो महसुस गर्छु, यस मञ्चमा बसेर बोल्न यस्तो एकजना मानिससँग जो मेरो पछाडि बसिरहनु भएको छ। तर उहाँको गवाही सधैँ मेरो लागि असाधारण थियो र विशेष गरी जब उहाँ मलाई विश्वास छ कि उहाँ लुथरन हुनुहुन्थ्यो यदि म गलत छैन भने, या त क्याथोलिक वा लुथरन। र उहाँले भन्नुभयो उहाँ एउटा पेन्टेकोस्टलको सभामा एउटा पालको मुनि घिस्रिरहेको बारेमा केही, र उहाँ उठ्नुभयो। अन्तमा उहाँले वेदीसम्म आफ्नो बाटो बनाउनुभयो र जब उहाँ जानुभयो परमप्रभु उहाँमा आउनुभयो र उहाँलाई यति धेरै आशिष दिनुभयो कि मलाई लाग्छ कि उहाँले लगभग 7 वटा भिन्न भाषाहरूमा बोल्न सक्नुहुन्छ। र भन्नुभयो कि उहाँले एउटा कोसिस गर्नुभयो यसले काम गरेन, त्यसपछि अर्को कोसिस गर्नुभयो यसले काम गरेन। र मलाई लाग्छ कि उहाँले स्पेनिस उत्तिकै बोल्न सक्नुहुन्छ जतिको तपाईँहरू सबैले सक्नुहुन्छ। त्यसैले उहाँले ती सबै कोसिस गर्नुभयो र तिनीहरूले काम नै गरेन। र हेर्नुहोस् के थाहा छ, परमेश्वर यति भलो हुनुहुन्थ्यो, उहाँ तल आउनुभयो र उहाँलाई एउटा भाषा दिनुभयो जुन उहाँले पहिले कहिल्यै पनि कोसिस गर्नुभएको थिएन। उहाँले भन्नुभयो यसले काम गर्यो, त्यो सही हो। मलाई लाग्छ कि त्यही नै तरिकामा अर्को ठाउँतिर पनि हुनेछ। धेरै सम्झनाहरू जुन मैले मेरो हृदयमा त्यस सानो मण्डलीको राखेको छु, म यो विश्वास गर्छु ओ म बिर्सिन्छु यो कहाँ छ। यो यहाँ कहीँ टोन्टो स्ट्रिटको नजिकै छ र मलाई त्यो याद छ। मैले टोन्टो स्ट्रिट शब्द सोच्न सक्छु जहाँनिर स्पेनिस अपोस्टोलिक चर्च हुने गर्थ्यो। मैले पास्टरलाई भन्दै थिएँ एउटा जागृति हुनको लागि यो एउटा महान ठाउँ हुनेछ, पर्याप्त कोठा, नयाँ मण्डली, राम्रा मानिसहरू। त्यसैले मलाई लाग्छ कुनै दिन यो एउटा जागृतिको पंक्ति हुनेछ। तपाईँ त्यसको लागि प्रार्थना गर्नुहोस्, भित्र आउनुहोस् र एउटा जागृति पाउनुहोस्। अब म आशा गर्छु कि यो केवल त्यसको एउटा पुनरुक्ति हो जुन अन्य मण्डलीमा हामीले पाएका थियौं। मलाई याद छ प्राङ्गणमा उभिएको, पर्खाल अडेस लागेको, सड़कको तलरमाथि त्यहाँबाट एउटा रातको समय बिदा हुन लागेको यो निश्चय नै एउटा रोमाञ्चक थियो जुन मैले कहिल्यै बिर्सिएको छैन र एउटा सानी महिलाको रेकर्ड मसँग छ दिदी बहिनी र दाजुभाइहरू जसले गीत गाउनुभयो र एउटा रेकर्ड बनाउनुभयो र तिनीहरूले मात्र विश्वास गाउने कोसिस गर्थे र उनीहरूले यसलाई ठिकसँग निकाल्न सकेन तपाईँलाई थाहा छ उनीहरूले मात्र विश्वासको सट्टामा उनीहरूले योनिया विश्वास भन्थे बुझ्नुभयो र मलाई याद छ रेबेका मेरी छोरी सारा र पनि उनीहरूले भन्छन् बुवा गाउनुहोस् त्यो सानो रेकर्ड बजाउनुहोस् स्पेनिस भन्नको साटोमा उनीहरूले यो शब्द बोल्न सक्दैनन् भन्थे स्पेनिस केटीहरू साना स्पेनिस केटीहरू मात्र विश्वास गाइरहेको ठिक छ मलाई याद छ कि उनीहरू सभामा आएका थिए जागृति तिनीहरूमा थियो र उनीहरूले सभालाई पश्चिमी तटसम्म नै पछ्याए र म एउटा सानो कुराले मेरो मुटुमा छोयो जब हामीले क्यालिफोर्नियालाई छोडेर आयौं भाइ मुर र म र भाइ ब्राउन माथि क्यापिटलको बाटो र जब म त्यो रात त्यस भवनबाट भएर गए ती बच्चाहरू त्यहाँ उभिएर त्यो गाउँदै थिए उहाँले तिम्रो ख्याल गर्नुहुन्छ तपाईँले यो सुन्नुभएको छ घाम वा छायाबाट होस् उहाँले तिम्रो ख्याल गर्नुहुन्छ धेरै पटक विदेशी राष्ट्रहरूमा संसारको युद्धको मैदानहरूमा फ्रेसको सन्देश ल्याउने कोसिस गर्दै ती केटीहरू र केटाहरूले त्यो गीत मेरो लागि गाएको मैले सम्झेको थिएँ उहाँले तिम्रो ख्याल राख्नुहुन्छ घाम वा छायाबाट होस् उहाँले अझै पनि तिम्रो वास्ता गर्नुहुन्छ त्यसैले त्यो एउटा महान प्रेरणा भएको छ एउटा मदत भएको छ तपाईँको असल पास्टरलाई भेट गर्दा र मण्डली जीवितै देख्दा म अत्यन्त खुसी छु र तपाईँले यो महान सुन्दर भवन यहाँ पाउनुभएको छ सबै बसिरहेको पर्याप्त पार्किङ कोठा छ पवित्र आत्माको हातमा मात्र एउटा वास्तविक स्थान यदि हामीले केवल उहाँले हेर्न सक्ने पार्यौं भने र हामीले एउटा जागृतिको लागि बोलाइरहेका छौं भने थाहा दिन सक्यौं भने उहाँ म विश्वास गर्छु कि उहाँले एउटा दिनुहुनेछ अब आज राति भाइ आउटलको मण्डलीमा छौं येशूको नाउँ मण्डली अर्को तर्फपट्टि र भाइ आउटल म विश्वास गर्छु यो पनि अपोस्टोलिक मण्डली हो मलाई लाग्छ उहाँको मण्डलीलाई उहाँले केवल येशू नाउँ भनी बोलाउनुहुन्छ मलाई लाग्छ उहाँ विश्वासमा अपोस्टोलिक हुनुहुन्छ र त्यसैले आज राति हामी त्यहाँ हुनुपर्नेछ र अब हामी स्पेनिस मण्डलीलाई त्यहाँ आउनुहोस् भनिरहेका छैनौं किनभने तपाईँ आफ्नो कर्तव्यको पदमा रहनुहोस् र त्यसपछि त्यहाँ क्रिस्चियन बिजनेसम्यानको एउटा ठूलो जमघट हुनेछ बिहिबारबाट शुरू हुँदैछ अन्य मण्डलीहरूको सेवा बन्द भएपछि हुनेछ बिहिबारको दिन र यो सम्मेलन तिनीहरूसँग उत्कृष्ट वक्ताहरू हुनेछ र त्यसैले ओरल रोबर्ट्स र केही मेथोडिस्ट भाइहरू जो भर्खरै उद्धार पाएका छन् र तिनीहरूले दावी गर्छन् कि उनी एउटा एकदम बलियो वक्ता हुन् र म पक्का छु कि तपाईँले यी सम्मेलनहरूको आनन्द लिनुहुनेछ र तपाईँ किशोर उमेरका नानीहरू तिनीहरूसँग किशोर किशोरीहरूको लागि पनि जमघट छ जस्तो भाइले भर्खरै घोषणा गर्नुभएको छ म मेरा बच्चाहरू त्यहाँ लाँदैछु ताकि तिनीहरू त्यहाँ जान सकुन् र त्यसैले त्यहाँ आउनुहोस् तपाईँहरूलाई त्यहाँ पाउँदा हामी खुसी हुनेछौँ प्रभुले तपाईँहरू सबैलाई आशिष दिनुभएको होस् र अब म बाइबलमा पल्टाउन चाहन्छु र उहाँको केही आशिषित वचन पढ्नेछु र यस बिहान मैले रोजेको छु थोरै समयको लागि म तपाईँहरूलाई धेरै लामो समयसम्म राख्न चाहन्न केही पाठ हेरौँ र त्यो मध्ये एउटा चाहिँ पहिलो सामुएलमा पाउँछौ अर्को यसैयामा पाउँछौ र म यसैयाबाट पहिला पढ्न चाहन्छु र म के तपाईँले राम्ररी सुन्न सक्नुहुन्छ चारैतिर यी माइकहरूको बीचमा यिनीहरू एकदम संवेदनशील छ जस्तो मलाई लाग्छ मलाई थाहा छैन किन हो तपाईँहरूले त्यहाँ बाहिर ठिकसँग सुन्न सक्नुहुन्छ आफ्नो हात उठाउनुहोस् राम्रो ठिक छ अब म केवल अलिकति रुखो स्वरको भएको छु पक्कै पनि यो धेरै बोलेको कारणले हो र जबदेखि म यस स्पेनिस भाइहरूसँग यहाँ थिएँ करिब 16 वर्ष मलाई लाग्छ हुनसक्छ लगभग 16 या 17 वर्ष अघिदेखि म त्यस समयदेखि नै प्रचार गरिरहेको छु, त्यसैले त्यस बेला म थकित थिएँ मैले भने, र म अझै पनि थकित छु, तर म अझै पनि परमेश्वरको अनुग्रहद्वारा गइ नै रहेको छु। अब आउनुहोस् यसैया 40 पल्ट हुँ, यसैया 40 अध्याय र पहिलो अध्याय या पहिलो सामुएलको तेस्रो अध्याय। र जब हामी त्यस स्थानलाई वचन पढ्नको लागि समातिरहेको हुन्छौ, म प्रार्थना गर्नको लागि हाम्रो शिरहरू एक क्षणको लागि अहिले झुकाएको चाहन्छु। हाम्रो स्वर्गीय पिता, यस प्यारो पवित्र स्थानमा उभिने यो सौभाग्यको लागि आज हामी आभारी
छौँ,
जुन परमेश्वर र उहाँको कामको लागि समर्पित गरिएको छ, र जस्तो हामीलाई थाहा छ कि तपाईँको दासहरू यस मञ्चको यहाँ पछाडि या पुलपिटमा धेरै पटक खडा भएका छन्, र तपाईँको सेवामा समर्पित जीवनसँग आएका छन्, र कि यो यस बिहान सम्झनाहरूलाई फिर्ता ल्याएको छ, जागृतिका सम्झनाहरू जुन भर्खरै मात्र शुरू भएको थियो, पवित्र आत्माको साथमा जो एउटा ठूलो ज्योतिको रूपमा आगोको स्तम्भको रूपमा आउनुभएको थियो, र यसले भनेको थियो कि सन्देशले पृथ्वीलाई साफ गर्नुपर्नेछ, र अब आज त्यो इतिहास भएको छ। यसलाई देखिसकेपछि महान मानिसहरू मार्फत सन्देशले आगो समातेको छ, जस्तो कि ओरल रोबर्ट्स र टम्मी ओस्बोर्न, टम्मी हिक्स र अन्य धेरै, र हामीले सँगै राखेका प्रयासहरूद्वारा हामी देख्छौ कि सन्देशले स्वर्गमुनि हरेक राष्ट्रमा पेन्टिकोस्टल सन्देशको जागृतिको आगो लगाएको छ। यसको लागि हामी तपाईँलाई धन्यवाद र प्रशंसा दिदछौ, ओ शक्तिशाली परमेश्वर। र अब आज हामी प्रार्थना गर्दछौ कि तपाईँले हाम्रो हृदयलाई अनुकूलित राख्नुहुनेछ, महान ऱ्याप्चरको लागि तयार पार्नुहुनेछ जुन चाँडै हुनेछ हामी विश्वास गर्दछौ, र यदि हाम्रो हृदयहरू त्यसको लागि ठिक छैन या कुनै पनि कुराको लागि जुन तपाईँले हाम्रो निम्ति भण्डार गर्नुभएको छ, हामी प्रार्थना गर्छौ कि हाम्रा कमजोरीहरूको निम्ति तपाईँ हामीलाई क्षमा दिनुहोस्, र तपाईँको वचनद्वारा आज हामीसँग बोल्नुहोस्। यस मण्डलीको पास्टर, यहाँको डिकन, ट्रस्टी र सबै गुरु सदस्यहरूलाई आशिष दिनुहोस्। यस सानो गायक मण्डल र पियानो वादक संगीतकारहरूलाई आशिष दिनुहोस्। सबैलाई सँगै उनीहरू सबैलाई आशिष दिनुहोस् जो यस ठाउँको ढोकामा प्रवेश गर्छन्। उनीहरू हरेक समय परिवर्तनका साथ बाहिर जान सकेका हुन्, उनीहरू भित्र आउँदाखेरिको दाजुमा अझै थोरै बढी नजिक हुन सकेका हुन्। यसलाई प्रदान गर्नुहोस् पिता, र यो त्यस्तै भइरहेको होस् यहाँसम्म कि आजको बिहान पनि, किनकि हामी यो येशूको नाउँमा माग्छौं। अब यसैयाको पुस्तक पल्टाउँदै 40 अध्याय हामी पढ्छौँ। परमेश्वर भन्नुहुन्छ, मेरो प्रजालाई सान्त्वना सान्त्वना, विनम्र शब्दहरूका साथ यरुशलेमलाई भन, त्यसका दासत्वको सेवा पूरा भएको छ, त्यसका पापहरू क्षमा गरिएको छ, अनि त्यसले परमप्रभुको हातबाट आफ्ना सबै पापका निम्ति दोब्बर पाएको छ भनी त्यसलाई घोषणा गर। कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ, मरूभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर, उजाड स्थानमा हाम्रा परमेश्वरको निम्ति मूल बाटो समतल बनाऊ, हरेक उपत्यका अल्गो बनाइनेछ, हरेक पर्वत र डाँडा होच्याइनेछ, बाङ्गो टेढो जग्गा सिधा बनाइनेछ, र खाल्डा खुल्टी समतल बनाइनेछ, अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव जातिले त्यो एकैसाथ देख्नेछन्, किनकि परमप्रभुको मुखले नै भनेको छ। अब सामुएलको पुस्तकमा पहिलो सामुएल 3 अध्याय म 1-2 र 19 पद पढ्न चाहन्छु। अब बालक सामुएल एलीको अधीनमा परमप्रभुको सेवा गर्दथे, यस बेला परमप्रभुको वचन बिरलै सुनिन्थ्यो अनि दर्शन पनि उस्तो दिइदैनथ्यो, र यो समयमा यो हुन आयो, एक रात एली आफ्नो नियमित ठाउँमा पल्टिरहेका थिए, एलीका आँखा धमिला भइसकेका थिए र तिनले राम्ररी देख्न सक्दैनथे, सामुएल चाहिँ परमेश्वरको सन्दुक भएको परमप्रभुको मन्दिरमा सुतिरहेको थियो, परमेश्वरको बत्ती निभेको थिएन। तब परमप्रभुले सामुएललाई बोलाउनुभयो। सामुएलले जवाफ दिए, म यही छु। 19 पद,
एन्ड सामुएल ग्रू एन्ड द लॉर्ड वाज विथ हिम एन्ड हि डिड लेट
जसै सामुएल बढ्न लागे परमप्रभु तिनीसँग हुनुभयो र उहाँका वचनहरूमा एउटै पनि अपूर्ण रहेन। त्यो प्रशस्त पाठ हुनेछ कि हामीले यो बारे यहाँ एक महिनासम्म बोल्न सक्छौ र यो गौरवशाली पाठबाट हामीले धेरै सन्दर्भहरू खिच्न सक्छौ। तर यो बिहान र हामीसँग केवल 20 मिनट छ हाम्रो उचित समय यो निकाल्नको लागि। मलाई लाग्छ आइतबार स्कूल सकिएको छ या सायद यसले यो पछ्याउँछ, मलाई थाहा छैन। तर जे होस्, म यो पाठको प्रयोग गर्न चाहन्छु यस अन्तिम दिनहरूमा परमेश्वरको आवाज। यो एकदमै उत्कृष्ट समय हो। हामी जान्दछौ कि धर्मशास्त्र भित्र हामी कहाँबाट बोल्दैछौ, कि यसले भन्छ सामुएलको दिनहरूमा खुल्ला दर्शनहरू थिएन, त्यसै कारणले जहाँ दर्शन हुँदैन बाइबलले भन्छ मानिसहरू नष्ट हुन्छन्। हामीसँग एउटा दर्शन हुनुपर्छ र दर्शनहरू अगमवक्तामा आउँछ र यो तिनीहरूमा बोलिएको परमेश्वरको वचन हो। र हामीले पाउँछौ कि एली अगमवक्ता थिएनन्, एली एक पुजारी थिए र उनी वृद्ध हुँदै थिए र उनको आँखाहरू धमिलो हुँदै गइरहेको थियो र उनी वरपर हेर्न सक्दैनथे। उनी एउटा भारी वजनको व्यक्ति थिए। र उनले प्रभुको कामहरू अधुरो छोड्न थालेका थिए। र त्यो केही आजको दिन जस्तै नै थियो। मलाई लाग्छ मण्डली, संस्था र सम्प्रदायहरू र तिनीहरू मैदानमा लामो समयदेखि नै थिए र तिनीहरू शिथिल हुन थालेका थिए। र परमप्रभुको काम अधुरो छोडिएको थियो, सत्यताको वचन, किनकि मण्डली आफैमा अन्ध भएको थियो। र हामीलाई आज परमेश्वरको आवाज हामी माझ बोल्न आवश्यक छ, हामीलाई फिर्ता ल्याउन। र हेर्नुहोस्, यसले लेटेका थिए र उनको दृष्टि हराउँदै थियो। उनी एउटा पुजारी थिए र तिनीहरूमा परमप्रभुबाट कुनै खुल्ला दर्शन थिएन र त्यो ठूलो आवश्यकता थियो। र परमेश्वरले यस समयको आवश्यकता पूरा गर्ने प्रतिज्ञा गर्नुभएको छ, उहाँले त्यो सधैँ गर्नुहुन्छ। र आजको घडीको आवश्यकतालाई पूरा गर्न, हामीले जिइरहेको समयलाई पूरा गर्न हामीलाई आज परमेश्वरको आवाज चाहिन्छ। र उहाँले यो प्रतिज्ञा गरिसकेपछि, उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भने हामी ढुक्क हुन सक्छौ। त्यो आत्मविश्वास हो जुन विश्वासीमा आफ्नो सृष्टिकर्ता प्रति हुन्छ कि उहाँले आवश्यकता पूरा गर्नुहुन्छ भने प्रतिज्ञा गर्नुभएको छ। र आज मण्डली जुन परिस्थितिमा छ त्यसमा हुनुको एउटा कारण कि किनभने त्यहाँ धेरै आवाजहरू छन्, परमेश्वरको आवाजबाट मण्डलीलाई आकर्षित पार्ने त्यहाँ धेरै आवाजहरू छन्। तबसम्म कि यो यति धेरै शंकास्पद हुन्छ कि धेरै जनाले परमेश्वरको आवाज सुन्नेछन्, यद्यपि यो ठिक तिनीहरूको बीचमा बोलिएको हुन्छ, तिनीहरूले सायद यसलाई बुझ्दैनन् पनि, किनभने यो तिनीहरूलाई विदेशी कुरा हुनेछ। तिनीहरूले आजको दिनको आवाजहरूमा आफैलाई यति विधि केन्द्रित गरेका छन्। र यदि हामीले ध्यान दिएका छौं भने हाम्रो धर्मशास्त्रको पठनमा कि परमेश्वरको आवाज तिनीहरूको लागि विदेशी थियो, र यो आज फेरि त्यही खालको भएको छ कि परमेश्वरको आवाज कि त्यहाँ अन्य धेरै आवाजहरू छन् र तब यदि उहाँले हामीलाई त्यो दिनुहुनेछ भने प्रतिज्ञा गर्नुभयो र यदि अन्य आवाजहरू परमेश्वरको आवाज भन्दा विपरीत छन् त्यसो हो भने यो हाम्रो शत्रुको आवाज हुनुपर्छ हामीलाई भ्रमित पार्नको लागि ताकि हामीले परमेश्वरको आवाज बुझ्ने छैनौ जब त्यो बोलिन्छ र हामीले ध्यान दिन सक्छौ कि यो एली र सामुएलसँगै केही यस्तै भएको थियो तर एलीले तुरन्तै थाहा पाए कि यो परमेश्वर हुनुहुन्थ्यो भने र यो बिल्कुल एउटा एलीको निन्दा थियो किनभने परमेश्वरको आवाज सामुएलसँग बोल्दै उनलाई एलीको गल्ती कार्यहरूको बारेमा भन्न पर्ने थियो किनकि उनले आफ्नो छोराहरूलाई फुलफुलाएका थिए र तिनीहरूले पैसा लिइरहेका थिए र बलिबाट मासु लिइरहेका थिए त्यो सही थिएन र तिनीहरूले गलत कामहरू गरिरहेका थिए परमेश्वरको वचन विपरीत गर्दै थिए र सामुएल केवल एक चीज जुन सामुएलले गर्न सक्ने भनेको जे थियो त्यही कुरा बोल्न सक्थे र उनी त्यसो गर्नको लागि पुरै अनिच्छुक थिए किनभने यो ठिक त्यो ठाउँको विरुद्ध थियो जुन ठाउँमा उनलाई हुर्काउन पठाइएको थियो एली र मन्दिरको विरुद्ध तर एलीले भने बोल बुझ्नुभयो र उसले उनलाई ठिक त्यही कुरा भनिदिए जुन कुरा हुनेवाला थियो कि सामुएल या एलीको दिन समाप्त हुँदै थियो एउटा पुजारीको रूपमा किनभने परमेश्वरले बोल्नुभएको थियो र परमेश्वरले आफ्नो सन्देश सामुएल अगमवक्ताबाट पठाइरहनु भएको थियो एकदम अनौठो जन्म बच्चैबाट परमेश्वरमा समर्पित थियो परमेश्वरले उनीसँग बोल्नुभयो एउटा बच्चाको रूपमा र उनलाई त्यस कार्यको लागि तयार पार्दै हुनुहुन्थ्यो जुन पछिको लागि राखिएको थियो र एलीको समय समाप्त हुँदै थियो त्यहाँ आज पृथ्वीमा धेरै आवाजहरू छन् कि यो बिल्कुलै कठिन कुरा हो किनभने यसले अलौकिकको आवाजलाई दबाउँछ त्यहाँ धेरै बौद्धिक आवाजहरू छन् शक्तिशाली मानिसहरूको महान आवाजहरू जो बौद्धिक छन् कि तिनीहरूको बौद्धिक अवस्थाहरूमा यहाँसम्म कि राष्ट्रहरू पनि हल्लाउँछन् तिनीहरू केवल रातारात बनेका मानिसहरू होइनन् तर तिनीहरूले देशहरू हल्लाउँछन् महान संस्थाहरूलाई एकसाथ ल्याउँदै खुला अभियानहरू फुल जस्तो र एउटा व्यक्ति थोरै भ्रमित हुनेछ यो उनीहरूलाई भ्रमित पार्न काफी छ कसरी यी चीजहरू बढ्दै र समृद्धि हुँदै गएको छ र त्यहाँ आवाजहरू छन् जुन उड्दै छन् र यी कुराहरू गर्छन् र यसले परमेश्वरको आवाजलाई पछाडि कुनै ठाउँमा राख्ने कारण बनाउँछ परमेश्वरको साँचो आवाजलाई र परमेश्वरको आवाज तिनीहरू भन्छन् कसरी हामीले जान्ने कि यो नै परमेश्वरको आवाज हो किनभने आजको लागि त्यसपछि यो एक प्रमाणित अगमवक्ता थियो अब आज हामीले कसरी जान्ने कि यो परमेश्वरको आवाज हो किनभने यो अगमवक्ताको वचनको अभिव्यक्तिकरण हो यो परमेश्वरको अगमवक्ता हो र परमेश्वरको साँचो आवाजले केवल वास्तविक जीवित र अलौकिक परमेश्वरलाई फर्काएर ल्याउँछ उहाँको अलौकिक वचनसँग सत्य वचनको अलौकिक प्रकटीकरणसँग ल्याउँदछ तब हामीले जान्दछौ कि यो परमेश्वरको आवाज हो किनभने र त्यो अलौकिक त्यहाँ धेरै अरू छन् अन्य आयामहरूमा जसले लगभग त्यसलाई मारेको छ तर याद गर्नुहोस् यसले चमक दिनेछ यो बढ्नेछ यसले यो गर्नेछ अब त्यहाँ राजनीतिको संसारमा आज एउटा आवाज छ त्यो एउटा महान आवाज हो र मानिसहरू बिल्कुलै राजनीतिहरूको महान दिनहरूमा तिनीहरूले यो सबै तिनीहरूको मण्डलीमा र सबै कुरामा मिसिनेछ र धेरै पटक कि हामीले भर्खरै देखेका छौँ कि राजनीतिको आवाज वास्तवमा बलियो मण्डलीहरूमा परमेश्वरको आवाज भन्दा वा अमेरिकी मानिसहरूले त्यो कहिल्यै पनि गर्ने थिएनन् जुन तिनीहरूले भर्खरै गरेका छन्। बुझ्नुभयो? तिनीहरूले कहिल्यै पनि गर्ने थिएनन्। यदि परमेश्वरको आवाज मण्डलीमा जीवितै राखेका थिए भने तिनीहरूले कहिल्यै पनि त्यो गल्ती गर्ने थिएनन्। तर परमेश्वरको आवाज भन्दा राजनीतिको आवाज पृथ्वीमा आज यति बलियो छ कि मानिसहरूले आफ्नो इसाई जन्माधिकार, लोकप्रियता, शिक्षा र राजनीतिक शक्तिको गोलमालको लागि बेचिदिन्छन्। यो देख्नु शर्मको कुरा हो। जुन कुराको लागि हाम्रो देश बनिएको थियो, जेमा यो बनेको थियो, मानिसहरू ठिक त्यसबाट तर्के र ती कुराहरूमा मतदान गरे कि हामीले अरू देशलाई छोडिदियौ र प्लाइमाउथ रक र मेफ्लावर र तिनीहरू यहाँनिर आए र यो महान अर्थतन्त्र स्थापित गरे जुन आज हामीसँग छ। यही कुराबाट बाहिर निस्किनको लागि हामीले कडा गरी लड्यौं। हामीले आफैलाई फर्काएर यसको चंगुलमा राखेका छौ किनभने बाइबलले भन्छ कि यो त्यस तरिकामा हुनेछ र एलीको व्यवस्था एक अगमवक्ताको सट्टामा एउटा पुजारी, अगमवक्ता वचन हो र पुजारी एउटा मण्डली थियो र यो यस्तो एउटा ठाउँमा पुग्यो कि यो यति खुकुलो हुन थाल्यो कि मानिसहरूको लागि वचन विदेशी कुरा हुन थाल्यो। तिनीहरूले यो बुझ्दैन थिए। तब तपाईँले यो बोल्न सक्नुहुन्थ्यो र तिनीहरूले यो बुझ्दैन थिए किनभने तिनीहरू यसको लागि प्रशिक्षित थिएनन्। पावलले भनेका थिए, युद्धमा यदि तुरहीले स्पष्ट स्वर निकालेन भने युद्धको लागि को तयार हुनेछ? मानिसहरूलाई एउटा मण्डलीको आवाज सुन्ने तालिम दिएको हुन्छ, एउटा मण्डलीको तुरै। तिनीहरू सबैसँग भएका भन्दा हामीसँग हाम्रो सन्डे स्कूलमा बढी छन्। त्यसले कुनै अर्थ राख्दैन। अरूसँग भएका भन्दा हामीसँग हाम्रा नामधारी संगठित संस्थाहरूमा बढी छन्। हामीहरू नामधारी संस्थाहरू मध्येमा सबैभन्दा ठूलो हौ। हेर्नुहोस्, त्यस खालको आवाजको निम्ति मानिसहरूलाई प्रशिक्षित गरिएको छ। तिनीहरू बाहिर सड़कमा जान्छन् र मानिसलाई लिन्छन् र तिनीहरूलाई भित्र ल्याउँछन्। महान अभियानमा हजारौं गुणा हजारौं तिनीहरूलाई भित्र ल्याए। तिनीहरूको रुचि केमा छ? हामीले सबैभन्दा ठूलो मण्डली पाएका छौँ। हामीसँग ठूलो झुण्ड छ। हामीसँग उच्च सदस्य भएको आइतबारे विद्यालय छ। हाम्रो मण्डलीमा हामीसँग सहरको मेयर आइरहेका छन्। त्यो सबै राम्रै हुन सक्छ, तर यदि त्यही मण्डली परमेश्वरको आवाजको सुसमाचारको तुरैको निम्ति प्रशिक्षित छैन भने यसले के फाइदा गर्छ? र जब यस्ता कुरा उठ्छ जस्तो हाम्रो सरकारको माझमा उठेको छ, के भयो? मण्डलीलाई तुरैको आवाज थाहा थिएन र तिनीहरूलाई के गर्ने थाहा थिएन। समृद्धिको महान प्रतिज्ञा, एक बौद्धिक महाकाय आइरहेको छ र तिनीहरू ठिक त्यही ठाउँमा गए जुन बाइबलले भविष्यवाणी गरेको थियो र यसलाई भित्र ल्याए। बुझ्नुभयो? एउटा राजनैतिक आवाज र यसले साबित गर्यो कि यसले धार्मिक आवाजलाई दबायो या तिनीहरूले पहिल्यै पनि त्यो नगर्न पर्ने थियो जुन तिनीहरूले गरे, सुसमाचारको आवाज। किनभने हामीलाई धेरै कुराहरूको प्रतिज्ञा गरिएको छ, हामीलाई समृद्धिको प्रतिज्ञा गरिएको छ र हामीले के पाउनेछौ भन्ने कुरामा कुनै शंका छैन। तर अझै पनि एउटा विश्वासीको लागि त्यसले केही अर्थ राख्दैन। हिब्रूको पुस्तकमा पल्टाउनुहोस् 11 अध्यायमा सन्त पावलले बोलेको कुरा सुन्नुहोस्। कसरी तिनीहरू त्यस दिनहरूमा कसै कसैले भेडा र बाख्राका छाला लाउँथे, तिनीहरू गरीब सताइएका र अरूले दुर्व्यवहार गरिएकाहरू थिए र शहरमा प्रवेश गर्न पाएनन्। मैले नाइसिया परिषदमा पढिरहेको थिए जब महान मुद्दाहरू नाइसिया रोममा आए। येशूको मृत्युको 300 वर्ष पश्चात महान नाइसिया परिषदमा जब महान मण्डली जे कुरा ठिक थियो त्यसको निम्ति खडा भयो, उनीहरूलाई बाइबल चाहियो र रोमद्वारा धर्मान्तरित भएको रोमको पहिलो मण्डलीले धर्म सिद्धान्त घुसाएका थिए। उदाहरणको रूपमा जस्तो कि हामीसँग क्रिसमस रहेको छ, क्रिस्ट डिसेम्बरको 25 तारिकको दिनमा जन्मनु भएको थिएन। किन यहुदियाको पहाडहरू हिउँले ढाकेको थियो र उहाँ यो सबै अन्य बाइबलको भविष्यवाणीहरूको विपरीत बन्छ। उहाँ वसन्तमा जन्मनु भएको थियो जसरी सबै थुमाहरू जन्मने गर्छन्। उहाँ एउटा घरमा नभएर फलिहानमा किन जन्मनुभयो? उहाँ एउटा थुमा हुनुहुन्थ्यो। उहाँ किन सिधै वेदीतर्फ जानु भएन या उहाँको वेदीमा जानु भएन जहाँनिर उहाँलाई काँटी ठोकिएको थियो क्रुसमा? उहाँलाई क्रुसतर्फ डोर्याइयो। तपाईँ भेडालाई बच्चालामा डोर्याउनुहुन्छ। उहाँ एउटा थुमा हुनुहुन्थ्यो, त्यसैले उहाँ तब जन्मनुभयो जब थुमाहरू जन्मिए। तर तपाईँ देख्नुहुन्छ, त्यो गर्नको लागि तिनीहरूले सूर्य देवताको जन्मदिन लिए, जुन सौर्य मण्डलमा कि डिसेम्बर 20 डिसेम्बर 25 पाँच दिनमा सूर्य त्यहाँ सूर्यको बिरलै मात्रै चहल पहल हुन्छ। यो प्रत्येक दिन थोरै फरक हुन्छ। यो तबसम्म लम्बिँदै र लम्बिँदै र लम्बिँदै जान्छ जबसम्म यो जुलाईमा यसको सबै लामो दिन बन्न पुग्छ र त्यसपछि डिसेम्बरमा यो छोटो दिन हुन्छ र त्यसपछि त्यो 25 त्यो सानो समय 20 to 25 तिनीहरूले रोमन सर्कस गर्थे र सूर्य देवताको जन्मदिनको उत्सव मनाउँथे। त्यसो भए जुपिटर जो एउटा रोमन देवता थियो र त्यसपछि तिनीहरूले यसलाई यसो भन्दै जबरजस्ती गुसाए, हामी परमेश्वरको पुत्र र सूर्य देवतालाई सँगै लिनेछौ, त्यसलाई सँगै राखेर एउटा महान उत्सव बनाउनेछौ। र यो विपरीत छ र ओ तिनीहरूले त्यसमा धेरै धर्म सिद्धान्तहरू घुसाए। र त्यसपछि जब ती परमेश्वरका साँचो मानिसहरू वचनमा रहन चाहे, जस्तो कि पोलिकार्प, आयर्नियस, मार्टिन, ती महान प्रारम्भिक सन्त पुरुषहरू जो सत्यतामा रहन चाहन्थे, र जब तिनीहरूले नाइसिया परिषदबाट ल्याए, यी मध्ये केही मानिसहरू यति धेरै बहिष्कृत भए कि अगमवक्ता उजाडिस्थानबाट एउटा भेडाको छाला बाहेक तिनीहरूको अगाडि केही नलिकन परिषदमा बस्नको लागि आए। तर तिनीहरूले प्रभुको वचन जानेका थिए, तर लोकप्रियता, त्यस 15 खुनी राजनीति र यसलाई पछाड दियो। त्यसपछि हामीमा पनि 1000 वर्षको अध्ययारो युग थियो। हेर्नुहोस्, तर परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि तुरै फेरि पनि बज्नेछ। सधैँ मानिसहरूले वचनको साँचो आवाज सुन्छन्। सधैँ जाँच गर्नुहोस् कि वचनद्वारा तपाईँले के गर्नुहुन्छ। राजनीतिको आवाज र हामी अमेरिकामा रहेका र बाँकी विश्वमा रहेकामा एउटा ठूलो स्वरले बोलिरहेको आवाज छ र त्यो हलिउड हो। यसले संसारलाई कैद गरेको छ। कसैले केही लिएर हलिउडमा आउन दिनुहोस्, तपाईँले यसलाई सबै देशभरि पाउनुहुन्छ। अब हामीले ध्यान दिन सक्छौ कि तिनीहरूमा हाम्रा महिलाहरूको लागि एउटा ढाँचा छ। तिनीहरूको पोसाकमा, तिनीहरूको केशको शैलीमा तिनीहरूले त्यो पोसाक तयार गरे। मण्डलीले त्यसमा परमेश्वरको तुरैको आवाजलाई जान्नु पर्दछ। तर त्यहाँ यति धेरै अन्यलता छ कि अरूले त्यसो गरेको उदाहरण तपाईँले देख्नुहुन्छ। त्यस तरिकाको उदाहरणको ढाँचामा आफैलाई कहिले पनि नलानुहोस्, किनभने यो विनाशशील छ। सधैँ परमेश्वरको आवाजलाई सुन्नुहोस्, यस विषयमा उहाँले के भन्नुहुन्छ त्यो सुन्नुहोस्। र त्यसपछि हामीले ध्यान दिन सक्छौ हलिउडमा तिनीहरू ती कुराहरू उठाउँछन्। र हामी अघि बढ्नुभन्दा अगाडि केवल मलाई यस कुरामा एक क्षण बोल्न दिनुहोस्। त्यहाँ एउटा कुरा आएको थियो धेरै पहिले, होइन कि त्यहाँ एउटा हलिउडमा अब मानिसको विरुद्ध केही छैन। उहाँ एकजना हुनुहुन्छ जसको निम्ति ख्रिस्ट मर्नुभयो, तर केवल तपाईँलाई देखाउनको लागि। तिनीहरूले एउटा सानो कुरा आविष्कार गरेका थिए जुन बच्चाहरूले प्रयोग गर्छन्, जसलाई हुलाहुप हुलाहुप भनिन्छ या केही त्यस्तै। र यदि तपाईँले कहिले त्यसको अश्लीलताको बारेमा ध्यान दिनु भएको छ भने त्यसले साना बच्चाहरूमा के गर्छ, त्यो सही होइन। अब हलिउड बन्दुकधारीहरूले भरेको छ। अब जो कोही जसले इतिहास जान्नुहुन्छ ती दिनमा भएका ती मानिसहरूलाई जान्नुहुन्छ। त्यो जस्तै बन्दुकधारी थिए भिन्न साथीहरू, तिनीहरू सबै नागरिकहरू थिएनन्, उनीहरू विश्वासघातीहरू थिए, तिनीहरू अल्केपोन र डिलिङ्गरहरू जस्तै थिए। उनीहरूको एउटा हलिउड नाटक थियो जसलाई तिनीहरूले भन्थे टेलिभिजनमा, तिनीहरूले बन्दुक धुवाँ भन्छन्। मैले मोनिटरमा सुनेको थिए अर्को दिन त्यो साथी जसले यो लेखेको थियो आर्नेस या केही त्यस्तै या आर्नेस या मैले भुले उसको नाउँ के थियो र उनले लिन पर्ने थियो। उनले म्याट डिलोनको प्रतिनिधित्व गर्छन् जो कन्सासको प्रधान थिए र म्याट डिलोन एउटा खरायो जस्तै पहेँलो थियो। उनले पछाडिपट्टि 28 जना मानिसलाई गोली हाने, निर्दोष मानिसहरू डज सहरबाट बाहिर जाँदै र एउटा झाडीमा कुट्दै, र जब एकजना मानिससँगै आउँछ कि कसैले उनलाई कल गर्छ र भन्छ कि त्यहाँ कुनै एउटा निश्चित खलनायक आउँदैछ, तब त्यहाँ बाहिर बस्छ र जब मान्छे भित्र आउँछ उनले त्यस मानिसहरूलाई पछाडिबाट गोली हान्छ। अब हामीले उनी ठूलो मान्छे भएको पाउँछौ किन यो बिल्कुलै पापलाई गौरवशाली भएको हो।
The little children of our country can tell you more.
तर हाम्रो देशको साना बच्चाहरूले येशु ख्रीष्टको बारेमा भन्दा बढी म्याट डिलोनको बारेमा भन्न सक्छन्। पसलहरू, 10 सेन्ट पसलहरू र कपडा पसलहरू साना बन्दुकहरूले झुन्डिएर भरिएको छ, सानो टोपी सहित कि तपाईँले कहीँ पनि किन्न सक्नुहुन्छ। यो लगाउनुमा ठिकै छ तर म मात्र तपाईँले भनिरहेको छु, तपाईँले देख्नुहुन्छ, तब तिनीहरू व्यापारिक दुनियाँ ती कुराहरू उठाउँछन् र यसबाट लाखौं डलर कमाउँछन्। हामीसँग यो छ जसलाई हामी सन्त प्याट्रिक दिवस भन्छौ, हामीसँग यो छ जसलाई हामी यी धार्मिक विधाहरू भन्छौ, र व्यावसायिक दुनियाँले यसलाई उठाएको छ र तिनीहरू लाखौं डलर कमाउँछन्। आमा दिवस, फूलहरूको गुच्छा, किन हरेक दिन आमाको लागि एक सम्मानित दिन हुनुपर्छ। उनी कतै टाढा छिन् बुढी, गएर उनलाई भेट्नुहोस्। तपाईँले उनलाई पठाउन सक्ने सबै फूलहरू या अन्य त्यस्तै कुराहरू भन्दा त्यो बढी लायकको हुन्छ। हेर्नुहोस्, तर तिनीहरूले यो उठाउँछन्, यो एउटा आवाज हो र हामी ठिक यसैसँग मिसिन्छौ या साँच्चै सही छैन, तर तपाईँ गर्न जाँदै हुनुहुन्छ। हेर्नुहोस्, हामीहरू केवल तपाईँलाई केही भन्नको लागि म यहाँ एउटा बिन्दुमा पुग्न खोज्दैछु। म के विश्वास गर्छु, आवाज दुर्लभ छ, परमेश्वरको आवाज। अब हामीले यो पाउँछौ कि तिनीहरूले गति तयार पारेका छन् र के तपाईँले कहिल्यै ध्यान दिनुभएको छ, हाम्रा जवान केटाहरू रिकी र एल्विस बनेका छन्। तपाईँले बच्चाको नाम त्यो राखिदिनुभयो, यसलाई छिटै नै परिवर्तन गरिदिनुहोस्, बरु उनलाई नम्बर एक या दुई या केही अरू भनेर बोलाउनुहोस्। नगर्नुहोस्, त्यो भयानक हो। तपाईँ भन्नुहुन्छ नामले के फरक पार्छ, किन निश्चय नै पार्छ, यसको केही अर्थ छ। तपाईँको नाउँले तपाईँको जीवन चित्रित गर्छ। अब भाइ प्रणाम, तपाईँ अङ्क शास्त्रमा हुनुहुन्छ, होइन म छैन, म परमप्रभु यसो भन्नुहुन्छमा छु। किन त जब याकुब उनले आफ्नो नाउँमा जिए, उनी एउटा धोखेबाज कपट्टी याकुबको रूपमा रहे, र जब परमेश्वरले उनलाई परिवर्तन गर्नुभयो, उहाँले उनको नाउँ परिवर्तन गर्नुभयो, परमेश्वरले साउलबाट पावलमा, सिमोनबाट पत्रुसमा परिवर्तन गर्नुभयो, निश्चय नै यसमा केही छ। र रिकी र एल्विस र त्यस्ता नामहरू आधुनिक अमेरिकी नाउँ हो जसले एउटा बच्चालाई ठिक त्यसमा आपसे आप फालिदिन्छ। हेर्नुहोस् मेरो मतलब के हो, अब मलाई आशा छ म मैले यसलाई छोडेकै राम्रो र यस अंशमा यति टाढासम्म नगएको राम्रो हुन्छ। यहाँ हेर्नुहोस् म के अर्थ लाउँदैछु कि तपाईँले यो बुझ्नुहुने छैन, तर यी सबै कुरा साधारण व्यक्तिले समेत बुझेको छैन। उनीहरूले यो समात्न सक्दैनन् किनभने तिनीहरूमा एउटा चलन छ, त्यही नै हो जुन तिनीहरूले सुन्छन्, ती आवाजहरू। त्यहाँ दार्शनिकहरू, साम्यवादको एउटा आवाज छ, ती वाचाहरू गर्दैछन् जुनद्वारा तिनीहरू रहन सक्दैनन्। र अझै पनि अमेरिकी जनताको एक महान प्रतिशत साम्यवादमा लपेटिएको छ। अब म साम्यवादमा भएको छु, साम्यवादको क्षेत्रहरूमा, बरु जर्मनी बर्लिनको पूर्वपट्टि, तिनीहरूसँग बाहिर देखाउनको लागि महान ठूला घरहरू थिए। तपाईँ तिनीहरूको भित्रबाट भएर जानुहोस्, त्यो पूरा समेत भएको छैन। यो झुटो अर्थव्यवस्था हो। तिनीहरूले केही कुरामा धकेल्न प्रयास गर्दैछन्। र रुसमा साम्यवादको जन्मस्थान, जुन धेरै वर्ष पहिले, जब म भर्खरै एउटा केटा प्रचारक थिए, म 33 वर्ष पहिले भन्छु, जब नाजीवाद, फासीवाद र साम्यवाद उदाउँदै थियो, मैले भनेको थिए म परमप्रभुको नाउँमा बोल्छु, तिनीहरू सबै साम्यवादमा समाहित हुनेछन्। तर के तपाईँले कहिले सोच्नु भएको छ, यदि हामी यसलाई लिन्छौ भने परमेश्वरले हाम्रो निम्ति एउटा बाटो छोड्नु भएको छ। त्यहाँ रुसको केवल 1% मात्रै साम्यवाद छ, 1%, तर तिनीहरू नियन्त्रण लिने प्रतिशत हो। 1% साम्यवाद, रुसको 1% साम्यवाद छन्, तर तिनीहरूले नियन्त्रण गर्छन्। र त्यही कुरा हलिउडको ठाउँमा छ, तर तिनीहरू नियन्त्रणमा छन्। संयुक्त राज्यको करिब 1/3 या 2/3 जनसंख्या मण्डलीमा जान्छन् र मण्डलीका सदस्यहरू हुन्, तर तिनीहरू ती नामधारी संगठनहरूको नियन्त्रणमा छन्। त्यहाँ साम्यवादमा के आवश्यक छ भने तिनीहरूको माझमा परमेश्वरको आवाज उठ्न आवश्यक छ, र त्यसले यसलाई एउटा शर्ममा पार्नेछ। फिनल्याण्डमा जब त्यो सानो केटा त्यस दिन मृतबाट जीवित उठाइयो, र तिनीहरूले मलाई 3 वर्ग टाढा ल्याइरहेका थिए, जहाँ यो सानो साथी मृतबाट जीवन उठाइएको थियो। साम्यवादी सैनिकहरू, रुसीहरू त्यहाँ रुसी सलामी सहित उभिरहेका थिए, र तिनीहरूको गालाबाट आँसु बगिरहेको थियो। तिनीहरूले भने, हामी त्यो एउटा परमेश्वरलाई प्राप्त गर्नेछौ जसले मरेकोलाई जीवित पार्न सक्नुहुन्छ। यो क्याथोलिक मण्डली र लुथरन मण्डली र ती सबै साम्प्रदायिक नामधारी मण्डलीहरूको लापरवाही हो, र तिनीहरूले सबै पैसाहरूलाई लिइरहेका छन् र संस्थाहरू निर्माण गरिरहेका छन् र मानिसहरूलाई केही पनि दिँदैन। तिनीहरू अन्य मानिसहरू जसै गरी जिउँछन्। तिनीहरूमा रुसलाई आज केही खाँचो छ भने परमप्रभुको वचन सहित एउटा अगमवक्ता दृश्यमा देखा पर्न जरुरी छ, जसले मुख बन्द गर्न सक्छ। तब त्यो 90% नियन्त्रण लिनेछ। अमेरिकालाई आज एउटा परमेश्वरको अगमवक्ताको एउटा आवाजको खाँचो छ, जो खडा भएर हलिउडको निन्दा गर्न सक्छ र यी कुराहरूलाई येशू ख्रीष्टको नाउँमा निन्दा गर्दछ, र पवित्र आत्माको मण्डलीले नियन्त्रण लिन सक्छ। अत्याधिक अन्यलताहरू हेर्नुहोस्, यसको विरुद्धमा अत्याधिक धेरै विषमताहरू छन्। मण्डली, यसको आवाज हरेकले अझै धेरै सदस्यहरू चाहन्छन्। ब्याप्टिस्टले यो सबै चाहन्छ, मेथोडिस्टले यो सबै चाहन्छ, प्रेस्बिटेरियनले चाहन्छ, हामीहरू सबैसँग यी छन्। र क्याथोलिकले यो सबै लिन जानेछ जस्तो लाग्छ, र तिनीहरूले लिनेछन्। त्यो ठिक यस बाइबलबाटको परमेश्वरको आवाज हो, तिनीहरूले शासन गर्नेछन्। र सर्वोच्च परमेश्वरले अन्तमा शासन गर्नुहुनेछ, सन्तहरूले एक दिन लिनेछन्। बाइबलले यसो भनेको छ, तिनीहरूले लिनेछन्। यस्तो भयानक खालको आवाजहरू, त्यसपछि त्यहाँ झुटो अगमवक्ताको आवाज छ, त्यो एउटा भयानक आवाज हो। एउटा मानिस जसले आफैलाई एउटा अगमवक्ता भनी बोलाउँछ, एउटा अगमवक्ता अवश्य पनि एउटा प्रचारक हो। आधुनिक शब्द अगमवक्ता शब्दको वास्तविक अर्थ एउटा मानिस जस्तै प्रेरणामा भई प्रचार गर्छ। त्यहाँ एउटा मानिस छ जो खडा हुन्छ र आफैलाई एउटा अगमवक्ता हुँ भनी बोलाउँछ, र परमेश्वरको वचनलाई इन्कार गर्छ, सत्यतालाई इन्कार गर्छ। त्यहाँ यति धेरै आवाजहरू छन्। केवल केही समय अगाडि त्यहाँ एउटा भाइ हुनुहुन्थ्यो जसले यहाँ कसरी आउने भन्ने कुराको निर्देशन मलाई दिँदै हुनुहुन्थ्यो, तर मलाई लाग्छ कि उहाँले सोच्नुभयो कि किन म माथि सड़कमा गए र वरपर घुमे र फर्केर आए भने। यदि तपाईँ यहाँ हुनुहुन्छ भने, भाइ, म केही कुरा सुन्दै थिए। यो हाम्रो अश्वेत मित्रहरू हुनुहुन्थ्यो, नेग्रो। तिनीहरूको यहाँ एउटा मन्दिर छ, र तिनीहरूले यसलाई एलिया मोहम्मद या केही त्यस्तै भनेर बोलाउँछन्, जवान एलिया मोहम्मद। एउटा आवाज सहित उड्दैछ र यसो भन्दै कि तिनीहरू आवाज हुन् जसले रंग जातिलाई यस अराजकताबाट बाहिर निकालिदिनेछ। त्यो तपाईँले देख्नुहुन्छ त्यही नै कुरा। तिनीहरूको मुसलमान यहाँ छन्, तिनीहरूको मस्जिद, किन तपाईँले यो देख्नुहुन्न? यसको पृष्ठभूमि यो गलत छ। काला जातका मानिसहरू सेता मानिसहरू जस्तै खैरा मानिसहरू र पहिला मानिसहरू पछाडि होइन, पछाडि मोहम्मद बादमा, तर फर्केर ख्रिस्टमा आउनुहोस्। त्यही सिद्धान्तहरू जुन बाइबलले सिकाउँदछ। मोहम्मद बाद वचनको विरुद्ध हो। अब मैले डर्बन दक्षिण अफ्रिकामा 10,000 जना मोहम्मदीहरूलाई ख्रिस्टमा अगुवाई गर्ने सु अवसर पाएको
थिएँ।
यसले मनोविज्ञान बाहेक अरू केही उत्पादन गर्दैन र मनोविज्ञान तबसम्म ठिक छ जबसम्म यसले वचनलाई इन्कार गर्दैन। तर जब मनोविज्ञानले परमेश्वरको वचनलाई इन्कार गर्दछ तब मनोविज्ञान गलत हुन्छ। यसले अनिश्चित आवाज दिदछ। त्यहाँ परमेश्वरको वचन बाहेक सबै कुरा टलेर जानेछ। यसुले त्यसो भन्नुभयो, स्वर्ग र पृथ्वी टलेर जानेछ तर मेरो वचन कहिल्यै पनि टल्ने छैन। त्यसैले तपाईँले देख्नुहुन्छ कि हामीहरू परमेश्वरको वचनसँग रहनु पर्दछ। आवाजमा कति धेरै भ्रमित कुराहरू, मानिसहरू उठ्छन्, तिनीहरूलाई वचन थाहा हुँदैन र तिनीहरूले यस्ता कुराहरू भन्छन् र हुन सक्छ कि त्यो सुन्दा एकदमै उचित लाग्छ। साम्यवाद एउटा उचित कुरा हो। सबैजना उस्तै, त्यहाँ कुनै पुँजीपति छैन, तिनीहरू सबै साम्यवाद हुन्। के तपाईँ कहिले त्यो झुटो जागृति हो भने सोच्नको लागि रोकिनु भएको छ जुन साम्यवाद छ र उहाँले यी सबैलाई केही ढाँचामा राख्नु भएको छ। यसुले भन्नुभयो, दुईटा आत्मा यति नजिक हुनेछन् सम्भव भएसम्म यसले चुनिएकोलाई पनि झुक्काउनेछ र सबै कुरा जुन दुष्टसँग छ त्यो परमेश्वरले बनाउनु भएको कुराको विकृति हो। पाप धार्मिकताको विकृति हो। एउटा झूट सत्यको गलत प्रस्तुति हो। व्यभिचार एउटा कार्य हो जुन परमेश्वरले हामीलाई दिनुभएको कुराको विकृति हो। सबै अविश्वास विश्वासको विकृति हो। तपाईँले विकृति लिनको लागि सत्यतालाई इन्कार गर्नु पर्दछ। हेर्नुहोस्, यी शब्दहरूलाई सिधा पार्नुहोस्, तिनीहरूलाई वचनबाट जाँच गर्नुहोस् र हेर्नुहोस् यो सत्य हो या होइन भने। ओ, कसरी हामी यस विषयमा गइरहन सक्छौ आजका यी आवाजहरूमा? तर हाम्रो समय बितिसकेको छ। तर यति धेरै आवाजहरू छन् कि मानिसहरूलाई के गर्ने भनेर थाहा नै छैन। मेथोडिस्टले अन्तत एउटा ब्याप्टिस्ट प्रचारलाई सुन्नेछ, तिनीहरू त्यहाँ जानेछन्, तिनीहरू त्यहाँ केही बेर बस्नेछन् र त्यसपछि तिनीहरू लुथरनतिर जानेछन् र पेन्टेकोस्टमा तिनीहरूसँग भिन्न समूहहरू छन्। एउटा एउटाको पछि दौडिन्छ र एउटा अर्को पछि, तब अगाडि र पछाडि। यसले यो देखाउँछ कि तपाईँ स्थिर हुनुहुन्न। उहाँको आवाजलाई सुन्नुहोस्। यहाँ यो छ, कागजमा लेखिएको आवाज पुष्टि गरिनेछ यदि यो सत्य हो भने। मण्डली जनहरूलाई थाहा छैन के गर्ने भनेर। राजनीतिक संसार अराजकमा छ, सबै कुरा अराजकमा भएको जस्तो देखिन्छ। मित्रहरू यहाँबाट त्यहाँ दौडिन्छन्, केही कुरा उठ्छ, केही ज्याकेट, केही कोट। जब म रोममा थिए तिनीहरूसँग 19 प्रमाणित भिन्न भिन्न काँटीहरू थिए जुन येशूको हातमा ठोकिएको थियो र त्यहाँ केवल 3 थियो। तर यद्यपि तिनीहरूसँग 19 फरक फरक काँटीहरू थियो, अब कोसँग काँटी छ भन्ने कुराले के फरक ल्याउँछ र? ख्रिस्टले कहिल्यै पनि पूजा गर्नको लागि हामीलाई काँटी छोड्नु भएन। उहाँले हामीलाई पवित्र आत्मा छोड्नुभयो उहाँ वचनद्वारा। विश्वास गर्नेहरूमा यी चिन्हहरू हुनेछ, तिनीहरूमा सकल काँटीहरू हुनेछ। तिनीहरूसँग विश्वास गर्नेहरूमा यी चिन्हहरू हुनेछ, तिनीहरू मैले सुरु गरेको नामधारी संगठित मण्डलीमा हुनेछ? उहाँले कुनै पनि सुरु गर्नु भएन। हेर्नुहोस् कसरी आवाज यसको विपरीत छ। तर विश्वास गर्नेहरूमा यी चिन्हहरू हुनेछन्, मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्। त्यहाँ छ वचन, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्, सर्पहरू लिनेछन् जसले तिनीहरूलाई कुनै हानि गर्ने छैन। तिनीहरूले विषालु चिजहरू पिए पनि त्यसले तिनीहरूलाई कुनै नोक्सानी गर्ने छैन। यदि तिनीहरूले बिरामीहरूमा हात राखेर प्रार्थना गरे भने तिनीहरू निको हुनेछन्। र तपाईँले यी कुराहरू हेर्नुहोस् र थप बाँकी रहेका सबै धर्मशास्त्रलाई एक ठाउँमा राख्नुहोस्। अब त्यो एक्लैले यो पुष्टि गर्न सक्दैन, बिल्कुलै गर्दैन। त्यहीनिर हो जहाँ हामी पेन्टिकोस्टलहरू गलत बाटोमा पुग्छौ। के यसुले भन्नुभएको थिएन र त्यस दिनमा धेरैजना म कहाँ आउनेछन् र भन्नेछन्, प्रभु के तपाईँको नाउँमा मैले महान कार्यहरू गरेको थिइनँ र के मैले तपाईँको नाउँमा अगमबाडीहरू बोलिनँ र के मैले यो सबै तपाईँको नाउँमा गरिनँ र यसुले भन्नुहुन्छ, मबाट दूर हो अधर्मी काम गर्नेहरू, मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ। के तपाईँले देख्नुहुन्छ मेरो दिदीबहिनीहरू र मेरो दाजुभाइहरू, किन मैले यस पुस्तालाई यति धेरै निन्दा र अभियोग लगाइरहेको छु? तपाईँले मानिसहरू र स्वर्गदूतहरू जस्तै गरी अन्य भाषा बोल्नु होला, मण्डलीको चारैतिर तपाईँले आत्मामा नाच्न सक्नुहुन्छ होला, त्यसको यससँग कुनै सम्बन्ध छैन। मैले मुसलमानहरू यस तरिकामा चारैतिर नाचेको देखेको छु, मैले चिकित्सकहरूमा सुनेको छु, बोक्सी चिकित्सा शिविरमा मैले बोक्सीहरू खडा उभिएको र अन्य भाषाहरूमा बोलेको र उल्था गरेको देखेको छु र के हुनेछ भन्ने कुरा ठिक ठिक बताएका छन् र त्यही नै तरिकामा त्यो पुरा भएको छ। मैले कलम समाएर उठेको र अन्य भाषामा लेखेको देखेको छु र त्यो केवल एकजनाले पढ्न सक्थ्यो र त्यो शैतानको थियो। तपाईँले आफ्नो अनन्त गन्तव्य केही संवेदनामा आदर गर्न सक्नुहुन्न? शैतानले यी संवेदनाहरूको नक्कल गर्न सक्दछ, होइन। यो ख्रिस्टलाई चिन्नु हो। तपाईँको जीवनमा केही कुरा परिवर्तन हुँदछ। तपाईँको जीवनलाई हेर्नुहोस् र यसलाई वचनको ढाँचामा राख्नुहोस् र हेर्नुहोस् तपाईँ कहाँ हुनुहुन्छ। निश्चय नै सूची लिँदै यी सबै प्रतिरूपणहरूको बावजुद, झुटा आवाजहरू, झुटा अगमवक्ताहरू, यी सबै अन्य कुराहरू जुन उठिरहेको छ, यसुले अझै पनि भन्नुभयो, यी सबै कुराहरूको बावजुद यदि कुनै मानिसले मेरो आवाज सुन्यो भने र मलाई पछ्याउँछ भने उहाँ वचन हुनुहुन्छ। सुन्नुहोस् हाम्रो लागि आज उहाँको आज्ञा यी सबै आवाजमा, जुन मैले भने कि यी सबै आवाजहरू बाहिर ल्याउन घण्टौ लाग्नेछ र यो सबै मानिसहरूको लागि भ्रामक छ। यो एउटा दयनीय कुरा हो र आखिरमा तपाईँले दोस्रो मौका त पाउनुहुन्न, तपाईँले यसलाई अहिले नै लिनुपर्छ। तपाईँले आज राति एउटा मौका नपाउन पनि सक्नुहुन्छ, तपाईँले भोलि पनि मौका नपाउन सक्छ। यो अहिले हो, जब तिमीहरूले मेरो आवाज सुन्छौ, उत्तेजनाको दिनहरूमा जस्तै आफ्नो हृदयलाई कडा नबनाऊ। अहिले नै समय हो, यो स्वीकार्य समय हो कि यदि कुनै मानिसले मेरो आवाज सुन्छ भने, यसले यो देखाउन जान्छ कि सबै अराजकताहरूको बीचमा पनि उहाँको आवाज अझै पनि त्यहाँ छ, उहाँसँग अझै पनि आवाज छ। किन उहाँको आवाज सधैँ रहनेछ? यहाँ यो छ, स्वर्ग र पृथ्वी बितेर जानेछ तर मेरो आवाज बितेर जाने छैन, उहाँको वचन। केवल लिऊ भनौ अर्को पाँच मिनट चाँडो। के तपाईँ त्यति लामो वा केही मिनट बेसी बस्न सक्नुहुन्छ? अब म चाँडो गर्छु। आउनुहोस् केही ती मानिसहरूलाई लिऊ जसले यो आवाज सुने र यो पालना गरे। यसले तिनीहरूलाई कस्तो कार्य गर्ने बनायो, यसले तिनीहरूलाई के गर्ने बनायो? अब म धेरै धेरै जसो पदलाई छाडेर जान जाँदैछु, केवल तपाईँमा सिधा आउनको लागि गर्दैछु। कसरी यसले तिनीहरूको जिन्दगी परिवर्तन गरिदियो र ती सबै कुराहरू पनि जुन तिनीहरूको बारेमा थियो, कसरी तिनीहरू विचित्र भए, हामीले एक विचित्र भन्ने गर्छौ। ती सबै मानिसहरू जसले परमेश्वरलाई विश्वास गरेका थिए, तिनीहरू विचित्र एकलकाटे मानिन्थ्यो, किनभने यदि तपाईँ संसारको प्रवृत्तिमा हुनुहुन्छ भने त्यहाँ तपाईँमा केही खराबी छ। एउटा इसाई हुनुको लागि तपाईँ एउटा विचित्र फरक हुनुपर्दछ। ख्रिस्ट येशूमा ईश्वरीय जिउने हरेकले संसारको सतावट भोग्नु पर्दछ। उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा बनियो र संसारले उहाँलाई चिनेन। अब छिटो हामीले बन्द गर्दै गर्दा ध्यान दिएर यसलाई सुन्नुहोस्। आदमले उहाँको आवाज सुने साँझको शीतलमा र उहाँसँग संगतिमा थिए। त्यहाँ आदमलाई कुनै दण्ड थिएन। उनले परमेश्वरको आवाज सुने र उनले भने, पिता, म अब आफैलाई सुत्नको निम्ति दिन्छु। र उनी तल पल्टिए र हावा उनको पाखुरामा थियो। सिंह, बाघ र जंगली जनावरहरू उसको वरिपरि राखिएको थियो। त्यहाँ कुनै हानि थिएन, बिरामी कुनै तरिकामा थिएन। उनी बिहान उठ्ला कि नउठ्ला भनेर सोच्नु पर्ने कुनै कुरै थिएन। तिनीहरू भ्यू जान जाँदै थिए। आदमले उहाँको आवाज त्यस तरिकामा सुने जुन तरिकामा उनले सुन्न पर्ने थियो। तर एक दिन उनले आफ्नी पत्नीको आवाज सुने। मैले यस कुरालाई केही बेरको लागि छोडेको राम्रो हुन्छ। तर उनले गलत आवाजलाई सुने। यद्यपि उनी उनको पत्नी थियो, पृथ्वीमा भएको उनको सबैभन्दा नजिकको बन्धन थियो। किन उनले अयुबले जस्तै, तिमी एउटा मूर्ख स्त्री जस्तै बोल्दैछौ? यदि यो हुन्थ्यो भने सम्पूर्ण मानव जाति मर्नुको सट्टा जिइरहेको हुन्थ्यो। यसले मानव जाति र समयको मार्ग नै परिवर्तन गरिदियो। तर उसले परमेश्वरको एउटा आवाज सुनेको थियो। उसको यससँग संगति थियो। तर जब ऊ फर्कियो, कसरी उसले थाहा पायो कि उसको पत्नी गलत थियो भनेर? याद गर्नुहोस्, यो आनन्ददायी थियो। हामी सोच्छौ कि आज हाम्रो संगठन मण्डली, आज हाम्रो समृद्धिमा परमेश्वर हामीमा मुस्कुराउँदै हुनुहुन्छ भने हामीले सोच्छौ, यो राम्रो देखिन्छ। यो राम्रो देखिन्छ कि जब मिका 400 अगमवक्ताहरूको अगाडि उभिएको थियो र सम्पूर्ण भूमि उनीहरूको थियो र फलिस्तीहरू त्यसमा बसिरहेका थिए या सिरियालीहरू, यो राम्रो देखिन्थ्यो। यी अगमवक्ताहरूले भनिरहेका थिए, त्यहाँ जानुहोस्, त्यो हाम्रो नै हुन्छ, यसलाई लिनुहोस्। तर यो परमेश्वरको आवाज थिएन। र मिकाया आए र त्यस आवाजलाई श्राप दिए। र त्यो गर्नको लागि उनलाई कसरी थाहा भयो? किनकि उसको दर्शन पूर्ण रूपले वचनसँग थियो। त्यो मात्रै एक तरिका हो यसलाई भरोसा गर्नको लागि। र यसलाई आज हेर्नुहोस्, यो वचनमा हुनु पर्दछ। तब के तपाईँले ध्यान गर्नुभयो? परमेश्वरको आवाज बाहिर आदमले अर्को आवाज सुनेपछि उसको आफ्नै पत्नीको आवाज, र मण्डलीले उनको संगठनको आवाज सुनिरहेको छ। वचनको साटो त्यसमा पन्थहरू घुसाउँदै तिनीहरूले जस्तो चाहेको त्यस्तै जीवन जिउन दिँदै, जबसम्म तिनीहरू मण्डली र कुनै एउटा निश्चित मण्डलीको एउटा सदस्यमा जान्छन् त्यतिले नै पुग्छ। पृथ्वीमा विश्वासीसँग भएको सबैभन्दा नजिकको सम्बन्ध तिनीहरूमा मण्डली हो। तर विश्वासी, साँचो विश्वासीको सबैभन्दा नजिकको सम्बन्ध पवित्र आत्मा हो। यो परमेश्वरको वचन हो। त्यसैले तपाईँले थाहा पाउनुहुन्छ कि आदमले उसको आफ्नो अवस्था थाहा पाए र उसले परमेश्वरको आवाजले फेरि बोलाइरहेको सुने। र त्यस समय उनी अन्जिरको पातमा थिए। तर यो दण्डको एउटा आवाज थियो। तैले किन यसो गरिस्? म सोच्छु कि यदि अमेरिकाले आज या विश्व यसको धार्मिक हङ्गामामा जस्तो यो छ र अमेरिका निलिँदै गएको छ, निगलिएको छ, यो चाँडै नै एउटा राष्ट्रिय धर्म हुनेछ। मेरो अगाडि के बसिरहेको छ? मलाई थाहा छ, यो टेप हो र यो सारा संसारभरि जानेछ। हामीसँग टेप कार्यक्रम छ कि प्रत्येक सन्देश सारा संसारमा जानेछ, सबै अन्य देशहरूमा। तर यदि तपाईँ हेर्नुहुन्छ र देख्नुहुन्छ भने तपाईँ ठिक अन्जिरको पातहरूमा उभिरहनु भएको छ। जब परमेश्वरको साँचो आवाज बाहिर आउँछ, तिनीहरूलाई थाहा हुँदैन यसलाई के गर्ने भनेर। यो भ्रामक छ, तिनीहरूलाई थाहा छैन के गर्ने भनेर। छिट्टै परमेश्वरको आवाज नोआले सुने। यसले उनको जीवन बचाउने तयारी गरिरहेको थियो र उनले निर्देशनलाई पछ्याए र उनी खडा भए। यदि कुनै मानिसले आवाज सुन्यो भने, अब सुन्नुहोस्, यसलाई राम्ररी समात्नुहोस्, असफल नहुनुहोस्। यदि एक मानिसले केही कुराको आवाज सुन्छ भने र यदि त्यो परमेश्वरको आवाज हो भने प्रमाणित भएको छ भने र समयमा र त्यसपछि त्यो मानिसबाट बाहिर निस्कन्छ भने स्वर्ग र पृथ्वी भितेर जानेछ, तर त्यो वचन भितेर जान सक्दैन। नोआले आवाज सुने र संसारको निन्दा गरे र तिनीहरूले उनको सामान्य खिसी गरे किनभने उनको सन्देश तिनीहरूको वैज्ञानिक उपलब्धिहरूसँग मिल्न सकेन। तर वर्षा भयो र सारा संसारलाई नष्ट गर्यो। बुझ्नुभयो, उहाँको आवाज जुन बाहिर गयो बिउ त्यहाँ रहेको थियो। हरेक युग यो उही नै तरिकामा भएको छ। सामुएल जागा भए जब उनले परमेश्वरको आवाज सुने कि उनी जा र एलीको निन्दा गर, त्यस व्यक्ति जसले उनलाई हुर्काएका थिए, त्यो मानिस जो उनको पिता भएको थियो र उनलाई हुर्काएका थिए र उनलाई खुवाएका थिए। सेवक भाइहरू, म गरू? सेवकहरू धेरै समय तिनीहरूको साम्प्रदायिक आधार र पन्थहरूमा उनीहरूको गोजीमा आफ्नो परिचय पत्र सहित एकदमै नरम त्यही संगठन जसले उनीहरूलाई पोषण गर्यो र उनीहरूलाई खुवायो र उनीहरूलाई ल्यायो र पदीय रूपमा उनीहरूलाई मण्डलीमा राख्यो र उनीहरूलाई एउटा मण्डलीमा राख्यो। तपाईँले त्यो कुरालाई फाल्न पर्ने हुन्छ जुन तिनीहरूले सिकाएका थिए। बुझ्नुभयो, परमेश्वरको एउटा सच्चा दासलाई परमेश्वरको आवाज सुन्नु कति भयानक कुरा हुनेछ र त्यही आमा संगठनमा फिर्ता हुनुपर्नेछ। भन्नुहुन्छ तपाईँ निन्दित हुनुहुन्छ किनभने तपाईँले यो वचन स्वीकार्नु हुँदैन। कस्तो अनौठो कुरा! यो सामुएलको लागि कठिन थियो, तर उनी एउटा अगमवक्ता थिए। उनले यसो गर्नु पर्थ्यो, चाहे यसले दुख्छ या दुख्दैन, उनले यो जसरी नै गर्नु पर्थ्यो। मूसाले परमेश्वरको आवाज सुने, उनी पूर्ण रूपले धार्मिक सिद्धान्तले भरिएका थिए। उनले सबै भित्री र बाहिरी कुराहरू जान्दथे, तर यो असफल भयो। उनले परमेश्वरको आवाज सुने, त्यसपछि मूसा कहिल्यै पनि उस्तै रहेनन् र कुनै पनि मानिस कहिल्यै उस्तै रहँदैन। तपाईँले आफ्नो कानमा एउटा आवाज बोलिरहेको सुन्न सक्नुहुन्छ, तर जब तपाईँले आफ्नो हृदयमा सुन्नुहुन्छ आवाज बोलिरहेको, बुझ्नुभयो, तब तपाईँले सुन्दै हुनुहुन्छ। तपाईँले आफ्नो आँखाले देख्नुहुन्न, तपाईँले आफ्नो आँखाले हेर्नुहुन्छ, तपाईँले आफ्नो हृदयले देख्नुहुन्छ। तपाईँले केही कुरा देख्नुहुन्छ भन्नुहुन्छ, मैले मात्र देख्न सक्दिन, तपाईँको अर्थ तपाईँले यो बुझ्नुहुन्न। तपाईँले आफ्नो कानले सुन्नुहुन्न, तपाईँले आफ्नो हृदयले सुन्नुहुन्छ। धेरै पटक तपाईँको कानले परमेश्वरको साँचो आवाज सुन्छ र यो तपाईँबाट यसरी झर्छ जसरी एउटा हाँसको ढाँडबाट पानी झर्छ, तर जब तपाईँले वास्तवमै सुन्नुहुन्छ तपाईँले आफ्नो हृदयबाट सुन्नुहुन्छ। र सबै धार्मिक सिद्धान्त जुन मूसामा थियो, उनले परमेश्वरको आवाज सुनेकै थिएन, तर एक दिन परमेश्वरले यो 80 वर्षको बुढो भेडा पालकलाई एक छेउमा बोलाउनु भयो र उनीसँग बोल्नुभयो र उनले यसलाई समात्यो। उहाँ परमेश्वर हुनुहुन्छ भने उहाँले प्रमाणित गर्नुभयो। पहिलो कुरा उहाँले मूसालाई गर्नुभयो, उहाँको वचनलाई प्रमाणित गर्नुभयो, म तल जाँदैछु, मैले जे प्रतिज्ञा गरेको थिएँ त्यो मैले सम्झेको छु, र यो नै त्यो हो जे उहाँले अन्तिम दिनहरूको लागि प्रतिज्ञा गर्नुभएको थियो। उहाँले अन्य जातिहरूबाट मानिसहरू र सबै प्रतिज्ञाहरू उठाउनुहुनेछ। यो मैले प्रतिज्ञा गरेको छु, भन्नुभयो, मूसा तेरो जुत्ता खोल, अर्को शब्दमा भन्दा यसलाई आदर गर, अब तेरो लौरो तल फाल, र मरूभूमिको एउटा सुक्खा लौरो एउटा सर्प बन्यो र मूसाले त्यसलाई समात्यो र त्यो फेरि आफ्नै स्थितिमा फर्क्यो। बुझ्नुभयो, उनलाई थाहा थियो कि त्यो परमेश्वर हुनुहुन्थ्यो, किनभने परमेश्वरले भन्नुभयो, परमेश्वरको वचन, त्यो वचन जुन उहाँले बोल्दै हुनुहुन्थ्यो, भन्नुभयो, तेरो हातमा भएको लौरो तल फाल, त्यो परमेश्वरको वचन हो। उही काम गर्न कोसिस नगर्नुहोस्, त्यो तपाईँको लागि परमेश्वरको वचन होइन, त्यो मूसाको लागि परमेश्वरको वचन हो। तपाईँको लागि परमेश्वरको वचन यहाँ छ, लौरो तल फाल, यो एउटा सर्पमा परिणत भयो। भन्नुभयो, अब के त यसबाट डराएको छस्, यसलाई पुच्छरबाट समातेर उठा, र त्यो फेरि फिर्ता गयो। उनको लागि परमेश्वरको वचन थियो, उनले के गर्यो? परमेश्वरले उहाँको वचन प्रमाणित गर्नुभयो। मलाई यहाँ केही महिना अगाडि एउटा कल आएको थियो, लगभग भयो ओ यो लगभग एक वर्ष जस्तो भयो, एक वर्ष भन्दा पहिले, टेलिफोन जडानको अन्त्यनिर एकजना महिला, एउटा ब्याप्टिस्ट प्रचारक र एउटा पेन्टिकोस्टल प्रचारक सहित, उनले भनिन्, भाइ ब्रनाम, प्रभुले मलाई एउटा अगमवादी नै बनाउनु भएको छ। भने ठिक छ भनिन् तपाईँलाई थाहा छ मलाई भनिएको छ कि तपाईँले भन्नुभयो कि तपाईँले गवाई दिनुभयो कि मेरो सेवकाई परमेश्वरको अब मैले त्यसो गर्न सक्दिन त्यो परमेश्वरको वचनको विपरीत छ त्यसैले मैले भने महिला त्यो एउटा त्रुटि हो मैले त तपाईँलाई चिनेको पनि छैन र ब्याप्टिस्ट प्रचारक मैले उसलाई सुने मैले पेन्टिकोस्टल प्रचारकलाई सुने उनले भनिन् ठिक छ मेरो यहाँ सभा हुँदैछ र भनिन् परमप्रभुले महान कामहरू गरिरहनु भएको छ मैले भने म त्यसको लागि आभारी छु उनले भनिन् मैले भने के उहाँले कहिल्यै तपाईँलाई केही भन्नुभएको छ भनिन् हो मैले हातमा एउटा महान कार्यक्रम पाएको छु मैले भने अद्भुत मैले भने अब तपाईँको के कार्यक्रम हो मैले भने परमप्रभुले तपाईँलाई के भन्नुभयो उहाँले भन्नुभयो फिनिक्स एरिजोनामा एउटा निश्चित मितिमा जाऊ र त्यसपछि म तिमीलाई हराएको डचम्यान सुन खानी दिन जाँदैछु र तिमीले त्यहाँ पाएको यो सुन लिन जाँदैछौ र तिमीले संसारभरिका प्रचारकहरूलाई प्रायोजित गर्नेछौ जबकि हामी सबैलाई थाहा छ कि हराएको डचम्यान खानी एउटा किम्बदन्ती हो त्यसैले उनले भन्यो मैले भने ठिक छ यो परमेश्वर हो या होइन भनेर कसरी थाहा पाउने त्यो म तपाईँलाई भन्नेछु मैले भने तपाईँ त्यस दिनमा त्यहाँ जानुहोस् र यदि तपाईँले हराएको डचम्यान खानी पाउनुहुन्छ भने तब यो परमेश्वर हुनुहुन्छ यदि तपाईँले हराएको डचम्यान खानी पाउनुहुन्न भने तब पश्चाताप गर्नुहोस् र त्यो झुटको आत्मालाई तपाईँबाट निकाल्नुहोस् कतै त्यो परमेश्वर हो या होइन भनेर थाहा पाउने तरिका यो हो परमेश्वरले मुसालाई भन्नुभयो मुसा लौरो तल फाल र यो एउटा सर्पमा परिणत हुनेछ उनले यसो गरे उहाँले भन्नुभयो यसलाई उठा र यो फेरि एउटा लौरो बन्नेछ उनले यो गरे जब परमेश्वरले अन्तिम दिनहरूको एउटा सेवकाईको एउटा प्रतिज्ञा गर्नुहुन्छ उहाँले ठिक त्यही तरिकामा यसलाई पुष्टि गर्नुहुन्छ जस्तो उहाँले यसलाई गर्छु भनी भन्नुभएको थियो तब तपाईँलाई थाहा हुन्छ कि तपाईँले सही आवाज पाउनु भएको छ तपाईँले सही कुरालाई सुनिरहनु भएको छ किनभने यो वचन पुष्टि गरिएको बुझ्नुभयो ओ कसरी म माफी चाहन्छु म ठिक छ मोसाले फरक व्यवहार गरे हेर्नुहोस् कस्तो एउटा हाँस उठ्दो कुरा मुसाले गरे अब सधैँ जब तपाईँ परमेश्वरको आवाज पछ्याइरहेको हुनुहुन्छ तपाईँ संसारको लागि पागल हुनुहुन्छ अर्को दिन मुसालाई उनको श्रीमतीसँग एउटा खच्चरमा बस्दै गरेको भेटियो र एउटा युवा उनको काखमा या त्यो दक्षिणी भयो बच्चा उनको काखमा र त्यहाँ तिनीहरू थिए दारी तलसम्म यसरी झुन्डिरहेको यो बुढो मानिस र उनको तालु शिरमा टल्किरहेको एउटा लौरो उनको हातमा एउटा सानो गदालाई अगुवाई गर्दै ठिक तल मिश्रतिर जति सक्दो चाँडो जाँदै थियो कसैले भन्यो मुसा तिमी कतातिर जाँदैछौ तल मिश्रतिर जाँदैछु सबै कुरा लिनको लागि जबकि एउटा जवान मानिसको रूपमा उनी असफल भएका थिए उनी एउटा सैन्य मानिसको रूपमा असफल भएका थिए तर यहाँ उनी सबै कुरा लिनको लागि तल जाँदै थिए र उनले यो गरे किन उसले परमेश्वरको आवाज सुनेको थियो र उनको दिनको लागि त्यो प्रमाणित भएको देखेको थियो ती चिजहरूको निम्ति जुन उनको दिनमा हुन पर्थ्यो उनले त्यो देखेका थिए पावल एउटा सो शैलीको फरिसी उनी हुन सक्ने सम्मको धार्मिक सिद्धान्तले भरिपूर्ण थियो तर एक दिन उनले परमेश्वरको आवाज सुने उनले आगोको खम्बा देखे र उनले थाहा पाएका थिए कि त्यहाँ केही कुरा फरक थियो यसले उनको जीवन परिवर्तन गरिदियो जति धेरै नै फरिसीहरू भए पनि चाहे जतिसुकै गमालियलहरू या कुनै कुराले पावललाई कराएको किन नहोस् तिमी गलत छौ पावलले परमेश्वरको आवाज सुनेका थिए यो सत्य हो भने उनलाई थाहा थियो पत्रुस हुन सक्ने सम्मको धार्मिक उनी थिए बडाहरूको परम्पराहरू मानिरहेका थिए उनले कुनै मासु खाँदैन थिए होइन श्रीमान उनीसँग यसको बिल्कुलै कुनै सम्बन्ध नै थिएन उनले वास्तवमै बडाहरूको परम्पराहरू मानिरहेका थिए ठिक वचनमा के भयो एक दिन उनले परमेश्वरको आवाज सुने यसलाई सामान्य र शुद्ध नभन जब मैले त्यसलाई शुद्ध पारिसकेको छु उनी एउटा परिवर्तन भएको मानिस थिए उनी परमप्रभुले पठाउनु भएमा जहाँ पनि जान तयार थिए बन्द गर्दै गर्दा म यो भन्न सक्छु त्यहाँ एक समय एक मानिस थियो जो विश्वासी थियो उनको मृत्यु भएको चार दिन भइसकेको थियो उनी चिहानमा थिए दुर्गन्धित सडेको अवस्थामा थियो तर उनले परमेश्वरको आवाज बोलेको सुने लाजरस बाहिर आऊ र यदि यसले मरेर सडिसकेको एउटा मानिसलाई जीवित फर्काएर ल्याउँछ भने यसले के गर्न सक्छ होला एउटा मण्डलीलाई जोसँग अझै पनि आफैमा जीवन छ यसले तिनीहरूलाई पुनर्जीवित गर्नुपर्छ यी सबै आवाजहरूको झमेलामा जसको बारेमा हामीले कुरा गरेका छौँ धार्मिक राजनैतिक हलिउड यी सबै झुट्टा भविष्यवाणीहरू र बाहिर गएका चिजहरू यी सबैको बीचमा परमेश्वरको साँचो आवाजले एउटा मानिसलाई जो पाप र अपराधमा मरेको थियो फेरि जीवनको लागि बोलाउनेछ यसले एउटा सेलाएको मण्डलीलाई लिनेछ र यसलाई फेरि जीवनको लागि बोलाउनेछ पक्कै पनि। याद गर्नुहोस्, बन्द गर्दै गर्दा म यो भन्छु र त्यसपछि म बन्द गर्नेछु। येशूले भन्नुभयो, समय आउनेछ जब तिनीहरू सबै जो चिहानमा छन् तिनीहरूले परमेश्वरको आवाज सुन्नेछन्। र तपाईँले यो सुन्न जाँदै हुनुहुन्छ, चाहे जस्तो सुकै अवस्थामा तपाईँ भएको होस्, तपाईँले यो जसरी नै सुन्न जाँदै हुनुहुन्छ। र ती मध्ये केही जो चिहानबाट बाहिर आउनेछन् तिनीहरू निन्दामा आउनेछन्। तिनीहरू आवाज त सुन्छन् तर यसले निन्दा गरिरहेको छ। र यदि तपाईँले यसलाई आज सुन्नुहुन्छ भने आज धेरै समय पछाडि जब तिमीहरूले मेरो आवाज सुन्छौ आफ्नो हृदय बडा नबनाऊ जस्तो तिमीहरूले उत्तेजनाको दिनहरूमा गरेका थियो। र यदि तपाईँ पेन्टिकोस्टल मानिसहरू आफैलाई फेरि पन्थतिर समूहबद्ध गराइरहनु भएको छ भने संसारिकतामा भक्तिको भेष लिने र शक्तिलाई इन्कार गर्ने दण्डित हुनको लागि तपाईँ पुनरुत्थानमा उठ्नुभन्दा अगाडि, किनभने परमेश्वरको आवाज जुन वचनद्वारा अहिले तपाईँमा बोल्दछ त्यस दिनमा तपाईँलाई दण्डित तुल्याउनेछ। यदि तपाईँ केवल एउटा मनतातो विश्वासी हुनुहुन्छ भने यस बिहानीमा परमेश्वरको आवाज तपाईँको हृदयमा कराइरहनु भएको छ, तिमी एउटा मनतातो विश्वासी हो, तिमीले चाँडो पश्चाताप गरेको राम्रो। तपाईँ पुरुष, महिला, केटा या केटीहरू त्यो ख्रिस्टको लागि जिरहेको होइन र परमेश्वरको आवाज तपाईँमा उहाँको वचनद्वारा भन्नुहुन्छ र भन्नुहुन्छ त्यो गर्न बन्द गर, तपाईँले यो गरेको राम्रो, किनभने तपाईँले यो फेरि एक दिन सुन्न जाँदै हुनुहुन्छ र यसले तपाईँलाई निन्दा गर्नेछ। तपाईँले यसलाई नकार्न सक्नुहुन्न, यो तपाईँमा अहिले बोलिरहेको छ र याद गर्नुहोस् यो रेकर्ड गरिएको छ। र तिनीहरू जसले सही गर्छन् र उहाँको आवाजलाई सुन्छन् धार्मिकतामा महिमामा स्वर्गमा उठ्नेछन्। त्यसैले तपाईँले परमेश्वरको आवाज कुनै समयमा सुन्न जाँदै हुनुहुन्छ, सायद थोरै बलका साथ यस बिहानमा यसले तपाईँको हृदयमा बोल्छ कि तपाईँ जानु भइरहेको बाटोबाट तपाईँ फर्कनु पर्दछ, परमेश्वरमा फर्कनुहोस्। अब याद गर्नुहोस्, तिनीहरूले स्वर्गमा त्यो आवाज रेकर्ड गर्नेछन् जुन तपाईँको हृदयमा बोलिरहेको छ। र कुनै दिन जब येशूले बोलाउनुहुन्छ र तिनीहरू सबै जो चिहानमा छन् सही या गलत उठ्नेछन् र त्यसपछि यही नै आवाज ठिक तपाईँ कहाँ फर्केर काने खुसी गर्छ। फिनिक्स एरिजोनामा एक निश्चित आइतबार बिहान जब सेवकले तिमीलाई आवाजको बारेमा बोल्दै लामो समयसम्म राखेको थियो, म तिमीसँग बोलेको थिएँ। तिमी स्त्रीहरूलाई आफ्नो केस बढ्न दिनको लागि अनैतिक रूपमा पहिरन लाउन छोड्नको निम्ति भनेको थियो। तिमी पुरुषहरूलाई झुट बोल्न धूम्रपान गर्ने कार्य बन्द गर्नलाई भनेको थियो। तिमी प्रचारकहरूलाई परमेश्वरको वचनमा फर्केर आउनको निम्ति भनेको थियो। मेरो मतलब के हो हेर्नुहोस्, त्यो सही हो, त्यो स्थिर आवाजले भन्छ, यो सही हुन सक्छ। यदि म निकोदेमस जस्तै गरी आउन परेको भए म अझै पनि त्यहाँ पुग्न कोसिस गर्ने थिएँ। म उहाँ कहाँ आउने थिएँ र यहाँ बाहिर मरूभूमिमा कतै जाने थिएँ र भन्ने थिए, परमप्रभु परमेश्वर, म यहाँ छु, मलाई अब परिवर्तन गर्नुहोस्, तपाईँको शैलीमा मलाई ढाल्नुहोस्, वचनमा फर्केर आओ। कुनै ठाउँ जहाँ तपाईँ देख्नुहुन्छ कि तपाईँ वचनबाट बाहिर जानुभएको छ, ठिक त्यसमा फिर्ता आउनुहोस्, किनभने एउटा सिक्री आफ्नो कमजोर कडीमा नै सबैभन्दा बलियो हुन्छ। र तपाईँको जीवनको कुनै पनि ठाउँमा जहाँ तपाईँले परमेश्वरका आज्ञालाई छोडेर जानुभयो एउटा परम्पराको सेवा गर्न, त्यहाँ नै हो जहाँ तपाईँको सिक्री टुट्नेछ, चाहे जति नै तपाईँ अरू कुराहरूमा दृढ भए पनि। आउनुहोस् हामी प्रार्थना गरौं। आज धेरै समयपछि प्रभु तपाईँले भन्नुभयो कि तपाईँ बोल्नुहुनेछ, तपाईँले हृदयको मेचहरूमा तपाईँको व्यवस्थाहरू लेख्नुहुनेछ। मेरो अगाडि के उभिएको छ मलाई थाहा छैन, एक मात्र कुरा मलाई थाहा छ, जुन मैले गर्नु पर्दछ त्यो तपाईँको वचन लिएर त्यसलाई फैलाउनु हो। निश्चय पनि यो कहीँ केही चट्टानहरूको मुनि रहनेछ। म प्रार्थना गर्छु परमेश्वर कि तपाईँ हरेक जवान व्यक्ति, हरेक मध्यम उमेर, वृद्ध व्यक्ति, जो कोही यो हुन सक्छ तिनीहरूसँग बोल्नुहुनेछ। मेरो हृदयमा बोल्नुहोस् प्रभु, यी सेवकहरूको हृदयमा बोल्नुहोस्, मण्डलीको हृदयमा बोल्नुहोस्। हामी प्रार्थना गर्छौं पिता कि आज हामीले तपाईँको आवाज सुन्नेछौ र हामी जान्दछौ जस्तो कि सामुएलको दिनमा भएको थियो, एक खुला दर्शन एउटा दुर्लभ कुरा हो र यसले मानिसहरूलाई चकित बनायो। त्यस्तै नै आज छ, हामीसँग सपनाहरू र सपना देख्नेहरू छन्, हामीसँग वक्ताहरू र दुभाषियाहरू छन्, तर परमप्रभुको वचनसँग खुला दर्शन आइरहेको छ। र सच्याइएको छ। हामी प्रार्थना गर्छौँ, स्वर्गीय पिता, त्यो आवाज जुन उजाड स्थानहरूमा कराइरहेको थियो, परमप्रभुको बाटो तयार पार, कि हामी विश्वास गर्छौँ कि पवित्र आत्माले फेरि पनि आज त्यो आवाज दिनुहुन्छ, परमप्रभुको आगमनको लागि तयार रह। र यो कति अनौठो छ, किनकि यसलाई स्तब्ध पार्न र यसलाई बाहिर निकाल्नको लागि यहाँ कति धेरै आवाजहरू छन्, तर यो तिनीहरूको कानको लागि दयालु छ जसले यो सुन्दछ। म प्रार्थना गर्छु कि पवित्र आत्माले अब हामी सबैको हृदयमा काम गर्नुहुनेछ, र हाम्रो शिरहरू झुकिरहेको बेलामा, र म भरोसा गर्छु कि हाम्रो हृदयहरू झुकेको छ, यदि तपाईँ जान्नुहुन्छ कतै कि तपाईँले आफ्नो जीवनमा अवज्ञा गर्नुभएको छ, केही धर्मशास्त्रहरू जान्नुहुन्छ कि तपाईँ जान्नुहुन्छ कि त्यो बाइबलको शिक्षा हो जुनसँग तपाईँले सहकार्य गर्नुभएको छैन, किनकि केही कुरा हलिउडको आवाजले तपाईँलाई केही फरक गर्ने खालको बनायो, केही स्थान जुन तपाईँ सेवकहरूले बाइबलमा एउटा ठाउँ पाउनुभएको छ जुन वास्तवमा सत्य छ, तर तपाईँ जान्नुहुन्छ कि तपाईँले त्यो सिकाउनुभयो भने तपाईँको संगठनले तपाईँलाई बाहिर निकाल्नेछ, र तपाईँ जान्नुहुन्छ कि यो वास्तवमै सत्य छ। तपाईँ मानिसहरूको लागि जो गलत कुरा लिनुहुन्छ, गलत जीवन जिउनुहुन्छ, तपाईँ पिता र माताहरू जसले आफ्नो बच्चाहरूलाई सच्याउन कोसिस गरिरहनु भएको छैन, तिनीहरूलाई हुर्काउन कोसिस गरिरहनु भएको छैन, तपाईँले आफ्नो सबैभन्दा राम्रो कोसिस गर्नुभएको होला, र जसरी पनि तिनीहरू संसारिक कुरामा गइरहेका छन्, तर तपाईँले तिनीहरूको अगाडि उदाहरण राखिरहनु भएको छ, र यदि तपाईँले यो गरिरहनु भएको छैन भने परमेश्वरको आवाजले यसो भन्दै तपाईँसँग बोलिरहनु भएको छ, त्यसो नगर। र अब सबै शिर झुकाई र सबै आँखाहरू बन्द गरी, र स्वर्गका परमेश्वरले भोकाएका व्यक्तिहरूको हृदयलाई तल हेर्नु भएको छ, र त्यो ठाउँ भेटाउनु भएको होस् जहाँ तिनीहरू गलत छन्, र परमेश्वरमा हात उठाई भन्दै, प्रभु, सबै अविश्वास निकाल्नको लागि म साँच्चै नै तपाईँको आवाजको चाहना गर्दछु, र सबै कुरा जुन तपाईँ जस्तै छैन र मलाई त्यस्तो बनाउनुहोस् जस्तो तपाईँले मलाई बनाउन चाहनुहुन्छ। के तपाईँ आफ्नो हातहरू उठाउनुहुन्छ जब तपाईँ परमप्रभुले आशिष दिउन्, परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तब बाइबलले भनेको छ, यसोले भन्नुभयो, र यी सबै अन्य आवाजहरूको बावजुद तैपनि यदि एउटा मानिसले मेरो आवाज सुन्छ भने, उहाँको पछि लाग्छ भने, तपाईँले आफ्नो चाहनाहरू प्राप्त गर्न जाँदै हुनुहुन्छ। परमप्रभु, समय समाप्त हुँदैछ, तर बाइबलले त्यो भनेको छ, जतिले विश्वास गरे तिनीहरूले बप्तिस्मा लिए। म प्रार्थना गर्छु स्वर्गीय पिता, ती सबैजना जसले साँचो स्वीकारोक्तिमा आफ्ना हातहरू उठाए कि परमेश्वरको वचन जुन तिनीहरूले पढे र देखेका छन् कि तिनीहरू गलत थिए, ती मध्ये आधालाई मैले कहिल्यै हेरिन, यो मैले हेर्नको लागि होइन, यो तपाईँले हेर्नको लागि हो प्रभु, तपाईँलाई थाहा छ कि हात उठाउनुको पछाडि के उद्देश्य र विषय छ भने, उनीहरूलाई यसै घडीबाट उनीहरूको हृदयमा लिएको होस्। आजको दिनबाट, आज उपरान्त, म परमेश्वरको वचन र परमेश्वरको आवाज लिनेछु, र जुनै मूल्य तिर्नु परे पनि म पछ्याउनेछु, र उनीहरूको दिमागमा राखेका हुन् जस्तो उनीहरू जाँदैछन्, कविको गीतमा जस्तो, के यसु एक्लैले क्रुस बोक्नुपर्छ र सबै संसार स्वतन्त्र हिँडेको होस्? होइन, त्यहाँ सबैको लागि एउटा क्रुस छ, त्यहाँ मेरो लागि एउटा क्रुस छ, र यो पवित्र क्रुस बोक्नेछु जबसम्म मृत्युले मलाई स्वतन्त्र छोड्दैन। तब जब परमेश्वरको आवाजले बोल्नुहुन्छ, म उहाँको धार्मिकतामा आउनेछु, किनभने मैले उहाँको आवाजलाई पछ्याएको छु, उहाँको वचनको आवाजलाई म ती अब तपाईँमा समर्पित गर्दछु प्रभु येशु ख्रीष्टको नाउँमा। अब हाम्रो शिरहरू झुकिरहँदा, तपाईँले आफ्नो बयान र तपाईँको वाचा बनाउँदै गर्दा, म यहाँ बसिरहेको सानो केटा देखेर छक्क परेको छु, उसको टाउको वरपर घुमाइरहेको छ, र त्यहाँ मण्डलीको लागि एउटा आवाज छ, म तेरा सबै रोगहरू निको पार्ने प्रभु हुँ, त्यो मण्डलीमा एउटा आवाज हो, र तपाईँहरू सबैजना जसलाई चंगाईको आवश्यकता छ, र तपाईँ परमेश्वरको हरेक वचनको लागि एउटा पवित्र जीवन बिताइरहनु भएको छ जुन तपाईँ जान्नुहुन्छ के सही छ, र तपाईँलाई चंगाईको आवश्यकता छ, म सोध्छु यदि तपाईँले केवल आफ्नो हात उठाउन सक्नुहुन्छ, तपाईँहरूको हातहरू उठाउनुहोस्, प्रभु मलाई चंगाईको आवश्यकता छ, ठिक छ। अब आवाजलाई तपाईँको हृदयमा राख्नुहोस्। तेरो सबै रोगहरू निको पार्ने म परमप्रभु हुँ। याद गर्नुहोस्, जब वचन बोलिन्छ यो पूरा हुन आउन पर्नेछ। यीशुले भन्नुभयो मर्कुस 11:22, यदि तिमीले यस पहाड़लाई हटिजा भन्यौ र आफ्नो हृदयमा शंका गरेनौ भने, तर विश्वास गर्यौ कि तिमीले जे भन्यौ त्यो हुन आउनेछ, तिमीले त्यो पाउनेछौ जुन तिमीले भनेका छौ। अब हरेक हामी आफ्नै बाटोमा छौ। अब तपाईँको शिर झुकाउनुहोस्, आफ्नो पाप स्वीकार गर्नुहोस्। प्रभु, म तपाईँको वचन विश्वास गर्दछु, तपाईँको आवाजले मलाई भनिरहेको म सुन्दैछु कि तपाईँ हिजो आज र सधैँभरि एक समान हुनुहुन्छ। म तल जानेछु र यस बालकमा हात राख्नेछु, किनकि ऊ यो के को बारेमा हो भनी जान्नको लागि अत्यन्त सानो छ, अमूल्य सानो केटा, लगभग आकार र उमेरमा मेरो सानो जोसेफ जस्तै। र तपाईँहरू सबैले प्रभु म तपाईँको आवाज सुन्दछु, म विश्वास गर्छु भने प्रार्थना गरेको म चाहन्छु। स्वर्गीय पिता, हामीले यी दर्शकहरूलाई उनीहरूको शरीरको चंगाईको लागि ल्याइरहेका छौं। र प्रभु, यहाँ एउटा गरीब सानो केटा बसेको छ, उनले सन्देशभरि मेरो ध्यान आकर्षित गरेको छ। आमा बुवाले यस सानो साथीलाई समातेर बसेको देख्दैछु। चिकित्सा विज्ञानको माध्यमबाट त्यहाँ सानो मान्छेको लागि कुनै आशा छैन। त्यहाँ परमेश्वरको एउटा आवाज छ जसले सबै कुरालाई दौडाउँछ। र जसरी यस मण्डलीले हरेक आज्ञाहरू बनाउनको लागि सामेल भएका छन्, जुन कसरी गर्ने भन्ने म जान्दछु, बाँकीका कुरा तपाईँको हो पिता। म तल हिँडिरहेको छु र त्यस बच्चामा हात राख्दैछु। पिता परमेश्वर, यसु ख्रिस्टको नाउँमा म यसको निन्दा गर्दछु। परमेश्वरको शक्ति, परमेश्वरको चंगाई, त्यहाँ आउने 5 मिनटमा उसमा फरक हुन सकेकोस् हुन सकोस् तिनीहरू सबै तपाईँको महिमाको निम्ति। स्वर्गीय पिता, तपाईँले प्रतिज्ञा दिनुभयो, मलाई यति मात्रै थाहा छ, तपाईँले प्रतिज्ञा दिनुभएको छ, यो पूरा गरिएको छ जस्तो यो भनिएको थियो। यदि तिमीले यसलाई भन्यौ भने, र म हरेक बिमारको या पीड़ाको दुष्टलाई भनिरहेको छु जसले यस दर्शकलाई समातेको छ, जसले यी मानिसहरूलाई बाँधेको छ, अविश्वासको हरेक आत्मा, म भन्दैछु येशु ख्रिस्टको नाममा मानिसहरूबाट निस्कि। अब हामी जान्दछौ कि यो लेखिएको छ र अब यो भनिएको छ, यो पूरा भएको होस् परमेश्वरको आदर र महिमाको लागि। र येशु ख्रिस्टको नाममा यो मागिएको छ। अब तपाईँहरू जसले विश्वास गर्न सक्नुहुन्छ र विश्वास गर्नुहुन्छ, चाहे जे भए पनि हुनु पर्दैन, बिउ त्यहाँ झरेको छ, त्यो तपाईँ भित्रको सानो कुरा, त्यो आवाज, यस बालकको आमा बुवा, बालकको अवस्था चाहे जस्तो सुकै होस्, तपाईँ विश्वास गर्नुहोस् कि परमेश्वरको बिउ तपाईँहरूको हृदयमा पोखिएको छ, कि त्यो केटा निको हुनेछ। बाँकी तपाईँहरू प्रार्थना गर्दै हुनुहुन्छ एक अर्काको लागि। के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरको बिउ तपाईँको हृदयमा खसेको छ, मेरो रोग समाप्त भएको छ? त्यसो हो भने विश्वासको प्रार्थना तपाईँको लागि प्रार्थना गरिएको छ। त्यो तलसम्म जानुहोस् र यदि शैतानले कहिल्यै कोसिस गर्छ भने तपाईँ सिधा फर्केर आउनुहोस्। त्यो स्पेनिस चर्चमा उभिँदै त्यस आइतबार बिहानीमा मेरो निम्ति परमेश्वरको प्रार्थना गरिएको थियो र परमेश्वरले प्रतिज्ञा गर्नुभयो, विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ र परमेश्वरले तिनीहरूलाई उठाउनुहुनेछ, यो पूरा हुन आउन पर्नेछ। के तपाईँ यो विश्वास गर्नुहुन्छ? भन्नुहोस् आमेन। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। अब म सेवालाई फर्काएर भाइ रोजलाई दिन्छु। मलाई लाग्छ यहाँ भाइ जेवल रोज